نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي زدنا علما اللهم فقهنا في الدين اللهم فقهنا في الدين اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم إنا نعوذ بك من علم لا ينفع ومن قلب لا يخشع ومن نفس لا تشبع ومن دعوة لا يستجاب لها آمين يا رب العالمين. تو آج ہم دیکھیں گے نئی سورہ نیا پارا سورۃ المجادلہ. اہم مضامین ہیں اس میں. پہلا مضمون جیسے کہ میں نے آپ کو بتایا کہ شروع کی آیات ہیں ایک عورت کے بارے میں جن کا نام تھا خولہ بنت صالبہ. خولہ بنت صالبہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس داخل ہوتی ہیں روتی دھوتی کہ میرے شوہر کے ساتھ میرا جھگڑا ہو گیا اور اس نے غصے میں مجھے کہہ دیا ہے کہ تم میری ماں کی پشت کی طرح ہو. اور جیسے میں نے آپ کو بتایا یہ ایک زہار کی رسم تھی, یہ کلمہ تھا طلاق بائن کا, سمجھ لیں اس سے بھی زیادہ شدید. اور ابھی تک اس بارے میں کوئی بھی احکامات نازل نہیں ہوئے تھے قرآن میں. تو اسلام میں ابھی تک وہ چیزیں جن کی ابھی ممانعت نہیں ہوئی تھی تو وہ جاہلیت کی چلتی چلی آ رہی تھی. تو اب جب وہ آئی ہے یہ اپنی بات لے کر کہ اب میں کیا کروں, روتی دھوتی آئی ہیں کہ میں اب کیا کروں, یہ میرے بچوں کا باپ ہے, اگر میں چھوڑتی ہوں اس کو الگ ہوتی ہوں تو بچوں کا کیا ہوگا, یہ تو بچوں کو نہیں سنبھال سکتا اور یہ خود بھی اتنا بوڑھا ہے کہ یہ خود بھی نہیں رہ سکتے, تو اس لیے اب میں کیا کروں اور میں خود کدھر جاؤں گی, میں خود یعنی اپنے آپ کو نہیں سنبھال سکتی نہ اپنے بچوں کی خود ٹیک کیئر کر سکتی ہوں. تو کہتی ہیں کہ اب جب کہ میں اتنی بوڑھی ہو گئی تو میرے میاں نے مجھ سے زہار کر لی, اور ساتھ یہ آپ صلی اللہ علیہ وسلم کو کہتی جائیں, اور آپ صلی اللہ علیہ وسلم فرما رہے تھے کہ میں کیا کر سکتا ہوں, میں مطلب جو اس کے بارے میں تو آپ صلی اللہ علیہ وسلم پہ ابھی کوئی حکم نہیں آیا تھا, تو اب آپ خاموش ہیں کہ اب میں کیا کروں اس بارے میں. تو وہ ساتھ آپ کو شکوا کر رہی ہیں, ساتھ کہتی جا رہی ہیں اللہ میں تیرے سامنے اپنے اس دکھڑے کا رونا روتی ہوں, اللہ میں کیا کروں, اللہ میں کیا کروں, یعنی وہ ساتھ رو رو دھو رہی ہیں, ساتھ آپ صلی اللہ علیہ وسلم کچھ بھی نہیں فرما رہے آگے سے کہ اس میں کیا فیصلہ ہو سکتا ہے, کیا آپ صلی اللہ علیہ وسلم اپنی طرف سے تو نہیں کچھ کہہ سکتے تھے. اور آپ نے پھر فرمایا کہ تمہیں بھائی جیسے ہے تمہیں اس کے پاس سے مطلب الگ ہونا پڑے گا. اب وہ مان نہیں رہی اور بار بار ایک جیسے جس کو آپ کہہ سکتے نا کہ جیسے بحث کی سی ایک صورت حال ہو گئی ہے. تو اب اس کے اندر تو جیسے میں نے آپ کو بتایا کہ بالکل علیحدگی کا معاملہ ہو جاتا تھا, کبھی بھی دونوں مل نہیں سکتے تھے. تو ان کو تھا کہ میں دیکھیں نا اب ساری زندگی گزار دی, بچے ایک آدمی سے ہو گیا, اب بچوں کا کیا بنے گا, اب کس کا کیا ہوگا, اب میں کیا کروں, میں کدھر جاؤں. اس وقت آپ صلی اللہ علیہ وسلم حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے گھر پہ موجود تھے. تو عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ جس وقت یہ عورت آئی ہے تو اس وقت فرماتی ہیں کہ یعنی وہ وہیں پہ آپ صلی اللہ علیہ وسلم سے بات چیت کر رہی تھی. تو عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ مجھے بھی ان کی بات کچھ بہت زیادہ سنائی نہیں دے رہی تھی, کوئی بات سنتی تھی کوئی نہیں سنتی تھی, یعنی اتنی چپکے چپکے بات کر رہی تھی. تو فرماتی ہیں اللہ کی ذات حمد و ثنا کے لائق ہے جس کے سننے نے تمام آوازوں کو گھیر رکھا ہے. یہ شکایت کرنے والی عورت آ کر آپ صلی اللہ علیہ وسلم سے اس طرح چپکے چپکے باتیں کر رہی تھی کہ باوجود اسی گھر میں موجود ہونے کے میں ساری باتیں نہیں سن سکی کہ وہ کیا کہہ رہی ہے, اور اللہ نے اس پوشیدہ آواز کو بھی سن لیا اور یہ آیات اتر آئیں. سبحان اللہ, یعنی وہ اتنی آہستہ آہستہ خسر پسر میں بات کر رہی تھی, یہ کتنے بڑے گھر ہوتے تھے, بہت چھوٹے چھوٹے ہوتے تھے, پھر بھی ان کو پوری بات نہیں سن رہی تھی لیکن اللہ تعالی نے سن لی, ساتوں آسمانوں کے اوپر اس رب نے سن لی اور آیات اتار دی. یعنی اللہ تعالیٰ نے ان کا ان کی فریاد، ان کا گریا، ان کی اللہ تعالیٰ سے ایک جیسے شکایت، ہم اردو میں تو بولتے ہیں شکایت کا لفظ ہمارے ہاں ذرا ایک اتنا زیادہ اچھا نہیں ہے کیونکہ اس کے اندر ایک شکوے کی سی سچویشن ہوتی ہے، لیکن عربک میں جو یہاں پہ لفظ آیا اس میں یعنی ایک فریاد کا آپ زیادہ معنی لے سکتے ہیں کہ جیسے کہ فریاد کر رہی تھی۔ تو دیکھتے ہیں آیات کو۔ بسم اللہ الرحمن الرحیم، قد سمع اللہ قول التی تجادلک فی زوجها، تحقیق سن لی اللہ نے اس عورت کی بات جو جھگڑ رہی تھی تجھ سے اپنے شوہر کے بارے میں، وتشتکی الی اللہ، اور شکایت کر رہی تھی اللہ سے، یعنی آ کے وہ کہہ رہی تھیں، ساتھ یہ بھی روتی جا رہی تھیں، یا رسول اللہ میں کیا کروں، اب میں اس لائق ہی نہیں رہی کہ مجھے کوئی اولاد ہو، اب زمانہ گزر چکا ہے، یعنی میں بھی اتنی بوڑھی ہو گئی ہوں، اگر ہم علیحدہ ہو گئے ہم دونوں برباد ہو جائیں گے، اب میں کیا کروں، میرے میاں نے مجھ سے زہار کر لیا، اور ایسے کہتی جا رہی تھیں، ساتھ اللہ تعالیٰ سے بھی، یعنی ان کو یہ یقین تھا کہ میری جو بات ہے نا، اگر کوئی اس کا حل کر سکتا ہے تو اللہ ہی ہے، رسول کی بھی زبان پر وہی آئے گا جو اللہ تعالیٰ فرمائے گا، حل اللہ نہیں نکالنا، میں آ تو گئی ہوں رسول کے پاس لیکن رسول بھی میرے لیے حل نہیں نکال سکتے، حل اللہ ہی نکالے گا، یعنی ان کے ایمان دیکھیں کتنے مضبوط تھے، اور ان کو یہ یقین تھا کہ اللہ نے، اللہ سن رہا ہے اور وہ واقعی اس بات کا کوئی نہ کوئی سلوشن میرے لیے کرے گا۔ اور اس سے ہمیں یہ پتا چلتا ہے کہ اللہ تعالیٰ ہر ایک کی سنتا ہے، ہر ایک کی سنتا ہے، اور یہ تو پھر بھی انسان تھیں، اللہ تعالیٰ تو جانوروں کی بھی سنتا ہے، زمین کے نیچے بھی سنتا ہے اور زمین کے اوپر بھی سنتا ہے، پانیوں کے اندر سمندروں کی تہوں میں بھی سنتا ہے اور فضاؤں میں بھی سنتا ہے اللہ تعالیٰ۔ وہ تو رب وہ ہے کہ جو چرند پرند اور چھوٹے سے چھوٹے کیڑے سے لے کے بڑی سے بڑی مچھلی تک اللہ تعالیٰ ہر ایک کی سن رہا ہے۔ اور دیکھیں اس عورت کی پرواز پھر کہاں تک گئی، سبحان اللہ، کہ ایک عورت کی بات عرش تک پہنچی اور فوراً آیات اتر گئی، سبحان اللہ۔ تو ابو العالیہ اس میں سے مروی ہے، فرماتے ہیں خولہ بنت ولیج ایک انصاری کی بیوی تھی جو کم نگاہ والے تھے، یعنی ان کی نظر بھی تیز نہیں تھی، جیسے بینائی کمزور ہو جاتی نا، مفلس بھی تھے اور کچھ سخت بھی تھے زبان کے۔ کسی دن میاں بیوی میں جھگڑا ہو گیا تو جاہلیت کی رسم کے مطابق انہوں نے زہار کر لیا، جو ان کی طلاق ہوتی تھی۔ اب یہ بی بی آپ صلی اللہ علیہ وسلم کے پاس پہنچی، اس وقت آپ صلی اللہ علیہ وسلم حضرت عائشہ کے گھر میں تھے اور ام المومنین وہیں پہ موجود تھیں، اور سارا واقعہ بیان کیا۔ آپ نے فرمایا اب کیا ہو سکتا ہے، میرے علم میں تو تم اس پر حرام ہی ہو گئی ہو۔ یہ سن کے کہنے لگی اللہ میری عرض تجھ سے ہے، اللہ اب میں کیا کروں۔ تو دیکھیں نا اب سبحان اللہ، یعنی دعائیں اللہ سے کر رہی ہیں، اللہ تعالیٰ فرماتے ہیں واللہ یسمع تحاورکما، اللہ تعالیٰ سن رہا تھا تم دونوں کی گفتگو کو، تم دونوں کی باتیں اللہ سن رہا تھا، ان اللہ سمیع بصیر، اللہ سننے والا اور دیکھنے والا۔ بہت سارے لیسنز اس بات کے اندر ہمیں ملتے ہیں۔ ایک تو بات ہمیں یہ سمجھ میں آتی ہے کہ جب بھی میاں بیوی میں بات چیت ہوتی ہے، وہ بند کمروں میں ہو، بند گھروں میں ہو، رات میں ہو یا دن میں ہو، اللہ سن رہا ہوتا ہے۔ اور جب کوئی شوہر اپنی بیوی کو کوئی ایسی بات کہتا ہے تو اللہ وہ بھی سن رہا ہوتا ہے۔ جب وہ روتی ہے، فریادیں کرتی ہے اللہ سے، تو اللہ وہ بھی سنتا ہے۔ جب وہ اس کو کوئی ابیوسیو بات کہتا ہے، ایسی کوئی وربل ابیوزنگ کرتا ہے، فزیکل کو تو چھوڑیں، وربل ابیوزنگ بھی کرتا ہے، کوئی ایسی بات کہہ دیتا ہے جو اس کے دل کو چوٹ لگاتی ہے، اللہ وہ بھی سن رہا ہے۔ کوئی مین باتیں کرتا ہے، اللہ وہ بھی جانتا ہے، اللہ وہ بھی سنتا ہے، اور اس کے آنسوؤں کو بھی اللہ دیکھ رہا ہے اور جان رہا ہے۔ تو ہمیں یہ بات سمجھ آئی۔ دوسری ہمیں کیا بات سمجھ آتی ہے، हमें ये बात समझ आती है। दूसरा पॉइंट, ये पॉइंट लिखने वाले हैं, बाकी चीजें तो ठीक है आपको तफसीरों में मिल जाएंगी, ये नहीं पॉइंट मिलेंगे, ठीक है, इनको नोट करें कि हमें लाजिम है दीन के लिहाज से, हम पे लाजिम है कि जब भी कोई ऐसी बात हो जाए ना कि जो कोई नई सी बात है या कोई ऐसी बात है जिसका हमें नहीं पता कि इसका हुक्म क्या है इस्लाम में, तो हम चैन से ना बैठें जब तक कि हम अल्लाह रसूल का हुक्म ना मालूम कर लें। कहने को ये भी हो सकता था कि वो औरत परवाह ना करती, ना आदमी परवाह करता कि मुझे क्या जरूरत है ये मामला जाके पूछने की, ऐसे ही मैं जाके पूछूंगी, कुछ और ही ना फतवा मिल जाए, कुछ और ही मिल गया मेरा घर खराब हो जाएगा। वो आराम से भी तो बैठ सकती थी, अगर इतनी बड़ी बात थी कि देखें अगर हम दोनों बर्बाद हो जाएंगे क्या होगा हमारे बच्चों का है क्या होगा, तो वो बैठ जाती खामोशी से, कौन सा किसी को पता चलना था, कौन सा कोई जानता था, घर के अंदर ये सारी बातचीत हो रही है, दोनों ही चुप करके बात को दबा लेते। लेकिन उन्होंने ऐसा नहीं किया। इसी को तकवा कहते हैं ना, कि अल्लाह तो जानता है ना, अल्लाह तो सुन रहा है ना। बाज घरानों के अंदर तलाक तक नौबत आ जाती है, आदमी मुंह से तलाक के अल्फाज निकाल देता है, लेकिन वो औरतें कहती हैं कि नहीं नहीं कहीं बाहर बात की तो फिर किसी को पता चल जाएगा, तो छोड़ो 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 बस यहीं पर दबा दो इस बात को, वैसे ही रहती रहती हैं। कई कई दफा तलाकें हो चुकी हैं, तो वो कहती हैं अब हम क्या करें, फिर हमें अगर ये किसी को बताया तो हमें निकलना पड़ेगा घर से, हमें तो छोड़ना पड़ेगा, तो ये तो हम नहीं कर सकते। लेकिन यहां पे देखें इन बीबी को अल्लाह ताला फिर इस वाकई सुनता है, और अल्लाह ने कैसे उनका हल निकाला, फिर वो आगे आप देखें अल्लाह ताला की जात बाबरकत, उसकी समात और उसकी बसारत वो कैसी है। इसने खौला का कलाम सुन लिया जो अपने शोहर के बारे में शिकवा कर रही थी। अल्लाह अकबर। तो इसमें इंसान को तकवा का तकाजा ये है, ईमान का तकाजा ये है कि कहीं जाके मालूम करना चाहिए कि ये मामला हो गया, अब हमें बताएं कि इसका हल क्या है, ना कि वैसे ही दबा के बैठ जाएं और उसको किसी को ना पता चले बस उसको ढांपते रहें। और हमें क्या बात समझ में आती है, देखें यहां पे हमें पता चलता है कि औरत ने मुजादला किया आप सल्लल्लाहु अलैहि वसल्लम के साथ, तो क्या ये सही बात है, आप सल्लल्लाहु अलैहि वसल्लम के सामने तो आवाज भी बुलंद नहीं हो सकती, और कहां ये कि मुजादला करना, तो यानी कन्वर्सेट कर रही हैं, बार बार कह रही हैं या रसूलल्लाह मैं तो बुढ़ापे को पहुंच गई, मेरी औलाद का सिलसिला खत्म हो गया, मेरा क्या बनेगा। आप सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं नहीं, अब उसने ऐसे कह दिया तो फिर मतलब क्या हो सकता है। और वो कह रही है अल्लाहुम्मा इन्नी अश्कू इलैक, अल्लाह मैं तेरे से शिकवा करती हूँ ना, जब वो ऐसे कर रही है तो ये एक मुजादला हो गया ना, अल्लाह ताला ने खुद यहाँ पे मुजादला फरमाया। अब क्या ये दुरुस्त है, नहीं, ये मुजादला है हसना है, यानी अंदाज झगड़े का हो सकता है लेकिन इसमें खुलूस है, इसमें हिदायत पाने की तलब है, इसमें ये है कि मुझे इस मसले का हल दें, ये समझने के लिए है और अपनी अपनी फरियाद बताने के लिए है। इसमें कोई इल फीलिंग नहीं है कि मैं झगड़ा करूं इस तरह, मुझे आपकी बात नहीं पसंद, ये वाली चीज नहीं है, ठीक है। अल्लाह ताला दिल के हाल को जानता था ना, अल्लाह ताला ने इसीलिए फिर आयात उतार दी। अच्छा फिर और क्या बात समझ आती है, इससे हमें ये भी समझ आती है कि देखें जब झगड़ा हो ना तो फिर अपनी जुबान को कंट्रोल में रखना चाहिए, अपनी जुबान को लूज नहीं छोड़ देना चाहिए कि कुछ भी जुबान से निकल जाए। देखें इसी वजह से अल्लाह ताला ने तलाक का जो हक है ना वो मर्द को दिया है। बाज़ औरतों को बड़ी शिकायत होती है हमें क्यों नहीं तलाक का हक, आदमी को क्यों मिला है। ये आज बात समझ लें कि औरत को इसलिए नहीं दिया गया, औरत जज्बाती होती है ना एकदम, देखें हम सब खवातीन है हम पता है जज्बात में आ जाते हैं, हम जज्बात में आके इंसान के मुंह से कुछ बातें निकल जाती हैं, ये ना हो कि अपना घर ही खराब कर लें। तो उनको अल्लाह ताला ने क्या दिया इजाजत, ये नहीं है कि वो कभी खत्म ही नहीं कर सकती रिलेशनशिप, उनको भी इजाजत है लेकिन उनको लिए खुला रखा है, और खुला का प्रोसेस आपको पता है जरा लंबा है, कोर्ट में जाना पड़ता है, अलहदगी वो भी ले सकती हैं। ऐसा नहीं है कि आदमी सिर्फ अलहदा कर सकता है, औरत कभी नहीं कर सकती। औरत कर सकती है लेकिन उसका प्रोसेस डिफरेंट है, और उसका प्रोसेस क्या है, खुला का है। खुला में उसको कोर्ट में जाना पड़ेगा, अपना बताना पड़ेगा मैंने क्या क्यों मैं ले रही हूं या क्या है, फिर वो देखेगी कोर्ट के इसका जेन्युइन है रीजन या ऐसे ही, ये तो नहीं कि जज्बात में ही आके लगी हुई है। तो इस वजह से औरत को तलाक का हक नहीं दिया गया, आदमी को दिया गया, क्योंकि आदमी को यह समझा गया कि आदमी के अंदर जज्बातियत कम होती है, उसके अंदर तहम्मुल होता है, वो सब्र का मुजाहिरा करता है, वो जब्त करता है, काबू में अपने आप को रख सकता है, औरत बेकाबू हो जाती है। लेकिन अब यहां पे ये सवाल देखें, ये बात कुछ समझे कि अगर आदमी भी औरतों वाले काम करने लगे कि वो भी उस तरह से ही गुस्सा और बेसब्री और यानी हौसला छोड़ देना और बिल्कुल गुस्से में ऐसे आ जाना कि उसको पता ही ना चले कि मैं भी मुंह से क्या कह रहा हूं, तो फिर ऐसा मर्द क्या मर्द हुआ फिर? वो तो इस मामले में वो औरत जैसा ही हो गया ना, उसकी मर्दानगी तो इसमें है कि वो हौसला करे। अल्लाह ने आदमी को कवाम बनाया है, वो जिम्मेदार है, उसको एक ऊपर का दर्जा दिया है, उसका भी अब ऊपर का दर्जा ले तो लिया, उसके बाद आपके ऊपर कोई जिम्मेदारी भी तो ज्यादा बनती है। यानी आप एक जैसे मिसाल के तौर पे आप घर में कुछ बड़े बच्चे हैं, कुछ छोटे बच्चे हैं, बड़े बच्चों की जिम्मेदारी ज्यादा हो जाती है। आप जो कोई मामला की गड़बड़ होती है तो आप जाके बड़े बच्चे को पूछती हैं, उसको दो लगाती हैं कि तुम बड़े थे ना, वो तो छोटे, उनको अकल नहीं थी, तुम्हें तो समझ थी ना। इसी तरह आप एग्जैक्ट तो नहीं आप समझ सकते, लेकिन इसी तरह ये समझे कि अल्लाह ताला ने आदमी को एक दर्जा ऊपर दिया। तुम्हें कहा गया ये कि तुम्हें तलाक का हक इसलिए दिया जा रहा है कि तुम्हें हौसला ज्यादा है, जब्त ज्यादा है, तुम भी वही करने लगे। आजकल आप देखिए हमारे यहाँ कितनी सारी तलाकें जज्बात में जी दे दी, गुस्से में जी दे दी, तो तुम्हें इसलिए थोड़ी ये हक दिया था अल्लाह ने, बल्कि आदमी को तलाक उस वक्त नहीं वो देनी चाहिए। ये नहीं, बात इस पे नहीं हो रही कि होती है तलाक या नहीं होती, लेकिन आदमी को उस वक्त तलाक नहीं देनी चाहिए जिस वक्त औरत पीरियड्स में हो। नंबर टू, उस तोहर में तलाक दे सकता है जिसमें उसने औरत के साथ कोई जिस्मानी ताल्लुक ना कायम किया, तोहर में, उस तोहर में, जिस तोहर में, तो वो यानी अगर इस वक्त उसको पीरियड्स नहीं है लेकिन पिछले जो उसको हुए थे उसके बाद से ताल्लुक हुआ है, तो इस वक्त तलाक नहीं दे सकता, फिर उसको वेट करना पड़ेगा जब उसको पीरियड्स हो जाए नेक्स्ट, उसके बाद जो वो पाक हो तो फिर उसमें तलाक दे। इसमें फिर सोचना समझना पड़ेगा ना, इसमें कुछ टाइम लगेगा ना, इसमें कोई दिमाग काम कर रहा होगा तो ये सोच आएगी ना, जब मुंह से फौरन तलाक 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 निकाल देना है तो फिर वो क्या सोच, सोचे समझे बगैर ही ये चीज होगी, तो ये फिर सही नहीं है। अल्लाह ताला के दीन के साथ ये मजाक है। आप सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक आदमी आया था, उसने अपनी बीवी को 3 तलाकें इकट्ठी दे दी थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम गुस्से में खड़े हो गए थे, हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम बड़े तहम्मुल से लोगों की बात सुनते थे, उससे मैं खड़े हो गए, फरमाया मैं अभी जिंदा हूं और मेरी मौजूदगी में दीन के साथ ये खेल शुरू हो गया, मजाक शुरू हो गया। इतना आप सल्लल्लाहु अलैहि वसल्लम ने गुस्सा किया था कि एक सहाबी ने खड़े होकर फरमाया या रसूलल्लाह मुझे हुक्म दे मैं इसकी गर्दन उड़ा दूं, इसने इतनी बुरी बात की है। और आज देखें घर घर में दीन के साथ मजाक उड़ाया जा रहा है, आए दिन लोग शिकायत लेकर जाते हैं कि जी वो उसने एक ही दफा में तीन बोल दी, ऐसे तलाक तलाक कह दी और बस कोई बात ही नहीं, कोई मामला ही नहीं। हजरत उमर के जमाने में जब उन्होंने 3 को 3 ले लिया था, इसी वजह से कि लोगों ने मजाक बना लिया, तो ठीक है फिर अब 3-3 ही है, और उसके बाद उस बंदे को कोड़े लगाए जाते थे। आज कौन कोड़े लगा रहा है? इसीलिए तो ये 4-6 लोगों को कोड़े पड़े ना तो फिर सारे सीधे हो जाएंगे, फिर कभी भी नहीं मुंह से 3 दफा बोलेंगे। लेकिन ये चीज तो हमने ली नहीं, बस 3 को 3 कर दिया। अब क्या हो रहा है, लोग 3-3 दे देते हैं, फिर उसके बाद रोते फिरते हैं कि अब करें क्या, वो तो हमने गुस्से में कर दी थी, वो तो ऐसे हो गया था, वो ये हो गया था, हमारा मतलब तो नहीं था, हमने तो ऐसे कर दिया था। तलाक तो मजाक में भी हो जाती है, गुस्से में भी हो जाती है, जज्बात में भी हो सकती, सब में चीज में तलाक हो जाती। लेकिन ये बातें ना बताई जाती हैं, निकाह के वक्त बतानी चाहिए, पता होना चाहिए आदमियों को, ये तो लफ्ज कभी भी जुबान पे ना आए। तो ये अल्लाह की हदें हैं, इन हदों को क्रॉस नहीं कर सकते। अब आगे देख लें आप ये इसके ऊपर क्या बातें आ रही हैं, फिर आपको खुद पता चल जाएगा हदूद के ऊपर। आगे पहले पढ़ते हैं, अल्लादीना युदाहिरूना मिनकुम मिन निसाइहिम, और वो लोग जिज़हार करते हैं तुम में से अपनी बीवियों से, मां हुन्ना उम्महातिहिम, वो उनकी माएं तो नहीं बन जाती। ये तो नहीं मतलब कि तुमने अगर बोल दिया कि तुम मेरी माँ की पुश्त की तरह हो, माँ की तरह हो, तो वो तुम्हारी माँ बन गई जिससे तुमने इतने अरसे से ताल्लुक रखा हुआ है, अब वो तुम्हारे बोलने से माँ बन गई। इन उम्महातुहुम इल्लल्लाही वलदनाहुम वलदनाहुम, जो तुम्हारी माए सिर्फ वो हैं जिन्होंने तुम्हें जन्म दिया, उनके अलावा कोई माँ नहीं है। नहीं, इस बात से ये बात पता चलती है कि मुंह से कह देने से कोई माँ नहीं बन जाती। इसी तरह मुंह से कह देने से ना कोई बहन बन जाती है, ना कोई कोई इस तरह का रिश्ता मुंह से बोलने से नहीं हो जाता, ना मुंह से बोलने से कोई बेटा बन जाता है। जैसे मुंह बोले बेटों का आपने पढ़ लिया था पहले ना सूरह अज़ाब में, मुंह बोले बेटे ही रहते, अडॉप्टेड सन रियल सन नहीं बन सकता, उसके वो हुक्म नहीं है, वो महरम नहीं हो जाता। इसी तरह कोई कह देते हैं हमने जी बहन बनाया हुआ, क्या बहन बनाए, गए तराम का रिश्ता है, लेकिन इसका मतलब ये नहीं कि अब वो महरम हो गया। इसी तरह कोई ये नहीं कह सकता कि ये मेरी माँ है, अब बस मैंने माँ बना लिया इसको तो उससे माँ बन गई। ये हमें समझ आती है यहाँ पे, और हमें ये भी पता चलता है एक बात और इसके एज अ साइड नोट इसके बता दूं कि अगर कोई मियाँ बीवी का मादा जमा कर दिया जाए, टेस्ट ट्यूब में रखा जाए, और किसी किराए की औरत को लेकर और उसमें ये डाल दिया जाए और वो उस बच्चे को जन्म देती है, तो वो ही माँ होगी। ठीक है, ये किसी तरह से भी जायज नहीं है, हराम है इस्लाम में। यानी टेस्ट ट्यूब में कर उनको जमा करके और उसके बाद किसी किराए की औरत में, क्योंकि ये बहुत ये एक स्टैटिस्टिक्स आए थे कि इंडिया में बहुत कॉमन हो रहा है ये कि किराए की औरतें लेके उनके अंदर डाल देते हैं फिर वो ही पैदा करें। तो माँ वही है जो जन्म देती है, यहां से पता चला। अल्लाई वलद ना हूं, जिसने पैदा किया उनको। ठीक है, इससे हमें ये भी पता चल जाता है कि गुस्से में आके ऐसी बातें कर देने से ना तो कोई माँ बन जाती है, ना कोई माँ है तो वो माँ के उससे खत्म हो जाती है। यानी कोई माँ कह दे आज से तू मेरी औलाद ही नहीं है, तू मेरा बेटा नहीं, ना मैं तेरी माँ हूं, जब मैं तेरा मुंह नहीं देखना, तो इससे मतलब ये नहीं कि अब वो रिश्ता खत्म हो गया, जितनी मर्जी दफा कह दे। ठीक है, और इसी तरह और भी रिश्तों में जो भी महरम रिश्ते हैं उसमें भी इस तरह से मुंह से बोल के नहीं हो जाता। وَإِنَّهُمْ لَيَقُولُونَ مُنْكَرًا مِنَ الْقَوْلِ وَزُورًا, بے شک وہ انہوں نے وہ منہ سے ایسی بات کہتے ہیں جو اتنی منکر ہے اور اتنی جھوٹ بات ہے۔ یہ کیسے منکر بات ہے, یعنی اتنی گندی بات ہے یہ, جب تم اپنی بیوی کو جس کے ساتھ عرصے سے تم نے ایک تعلق رکھا ہے اس کو ماں کہہ دیتے تو یہ کتنی یعنی ایک گندی بات ہے, اگر سوچا جائے تو कितनी कभी बात है, नापसंदीदा घटिया बात है ना। माँ का रिश्ता तो एक बहुत ही यानी एक मुअज्जज रिश्ता होता है, डिफरेंट वो है, और बीवी का तो बिल्कुल एक डिफरेंट रिश्ता है। अब उसके अंदर तुमने इतनी बुरी बात कह दी और झूठ, क्योंकि झूठ कैसे, क्योंकि कभी भी वो माँ नहीं हो सकती, ये तो एक बोहतान है, झूठी बात है। वह इन्नल्लाहा लअफूवुन गफूर, लेकिन अब तुमने मुंह से बोल दी है, उससे मैं बात कह दी है, तो अब ठीक है अल्लाह ताला तुम्हें माफ कर देता है, लेकिन अब माफी के साथ, मुफ्त माफी नहीं है, इसके साथ एक पेनल्टी भी देनी होगी इस गुनाह को मिटाने के लिए। अल्लाह तुम्हें माफ करता है कि तुम इस चीज के ऊपर, लेकिन अब तुम्हें इसका एक कफारा देना पड़ेगा। ठीक है, अब देख लेना यहाँ पे ये हमें आगे कफारे की जो तीन सूरतें हैं वो यहाँ पे बताई गई। अच्छा, एक बात और समझ लें कि जब मियाँ बीवी का झगड़ा होता है तो या तो طلاق تک نوبت چلی جاتی ہے، یا زہار والی باتیں ہونے لگتی ہیں، یا پھر ایلا بھی ہو جاتا ہے کہ آدمی بعض دفعہ کہتے ہیں کہ تم میں تمہارے قریب نہیں آؤں گا اتنے عرصے تک، یہ بھی 4 مہینے تک صرف ہو سکتا ہے، اس سے زیادہ نہیں. اگر کوئی اس سے زیادہ ٹائم کے لیے اپنی بیوی سے الگ رہتا ہے تو وہ عورت کورٹ میں جا سکتی ہے اور وہاں پہ جا کے ان کو کہہ سکتی ہے، اور کورٹ اس کو کہے گی کہ یا تو تم اس کو طلاق دو یا پھر صحیح طرح اس کو بساؤ، اس کے ساتھ تعلق رکھو، لیکن ایسے نہیں اس کو چھوڑ سکتا کہ ایسے اس کو لٹکا ہوا چھوڑے رکھے. اچھا ایک اور بات، بعض دفعہ عورتیں بھی منکر باتیں کرتی ہیں جب جھگڑے ہوتے ہیں. آدمی نے تو یقین ہے یہ منکر گندی بات ہے جو آدمی نے کی، لیکن عورتیں بھی کرتی ہیں. اور عورتیں کیسے کرتی ہیں؟ جب وہ ناشکری کی باتیں کرتی ہیں جھگڑوں میں، جس سے اللہ تعالیٰ نے جو منع فرمایا ہے اور عورتوں کو جہنم میں جانے کی ایک جو وجہ بیان کی جاتی وہ ان کی ناشکری ہے. تو جس کا بس چل رہا ہے وہ اپنی اپنی جگہ کر رہا ہے، لیکن یہاں پہ آپ دیکھیں اللہ تعالیٰ نے ایک بے بس اور مجبور عورت کی کیسی فریاد کو سنا اور کیسے اللہ تعالیٰ نے فوری طور پہ اس کے لیے اتنی آیات اتار دی. یہ 4 آیتیں جو ہے نا وہ انہیں کی حضرت خولا کے بارے میں اتری. اسی وجہ سے یہ آتا ہے کہ جب بعد میں جب حضرت عمر کی خلافت کا دور تھا تو ایک دفعہ حضرت عمر جا رہے تھے لوگوں کے ساتھ، تو ایک عورت نے آواز دے کے ٹھہرا دیا، حضرت عمر فوراً ٹھہر گئے اور ان کی بات توجہ سے اور ادب سے سر جھکا کے سننے لگے. جب وہ بوڑھی عورت اپنی بات کر چکی اور خود ہی لوٹ گئی تب امیر المومنین وہاں سے ہٹے، تو ایک آدمی نے کہا امیر المومنین ایک بوڑھی عورت کے کہنے پہ آپ رک گئے، اتنے آدمیوں کو آپ نے تکلیف دے سب آپ کو رکنا پڑا. تو جانتے ہیں حضرت عمر نے کیا فرمایا؟ کہتے ہیں تمہیں پتہ بھی ہے یہ کون تھی؟ اس نے کہا نہیں مجھے نہیں پتا. فرمایا یہ وہ عورت ہے جس کی شکایت اللہ نے 7ویں آسمان پہ سنی، یہ قولہ بنت صالبہ اگر تو یہ صبح سے شام چھوڑ رات کر دیتی اور مجھ سے کچھ فرماتی رہتی تو میں تب بھی ان کی خدمت میں اسی طرح کھڑا رہتا، ہاں نماز کے وقت میں ان سے معذرت کر کے جاتا، نماز پڑھ کے واپس آ جاتا، لیکن میں ہٹتا نہ یہاں سے کیونکہ تمہیں نہیں پتا یہ کون ہے. سبحان اللہ، یہ خولہ بنت صالبہ ہیں. جب انسان کا ایمان اللہ کے اوپر ہو اور وہ اللہ سے ایسے ڈرنے والا ہو کہ ہر بات میں نے اللہ تجھ سے ہی پوچھنا ہے، اللہ جیسے تیری رہنمائی ویسے چلنا، اللہ تو نے ہی میرے مسئلے کو حل کرنا، اللہ ضرور سنتا ہے، اللہ ضرور مسئلے کا حل نکال دیتا ہے، وہ سننے والا ہے دیکھنے والا ہے. تو یہ اس سے بتا دیا اللہ تعالیٰ نے تمہاری ساری باتیں اللہ سن رہا ہے، تو تم اس سے پریشان نہ ہو. مگر ہاں ایمان ایسا ہو خولہ بنت صالبہ جیسا کہ گھر سے نکلی ہیں اور آپ صلی اللہ علیہ وسلم کے پاس روتی دھوتی آ رہی ہیں، نہیں میرے مسئلے کا حل نکالیں، نہیں میرے مسئلے کا، وہ ویسے ہی رہتی کیا ضرورت تھی مسئلے کا حل چھوڑیں. لیکن دیکھیں سبحان اللہ، تو اسی طرح یہ پتہ چلتا ہے کہ جو بھی مرد منہ سے بری بات نکالتا ہے تو اللہ تعالی انصاف کرنے والا ہے. یہ نہیں ہے کہ اللہ تعالیٰ مرد کا ساتھ دے گا اور مرد پتہ نہیں اگر قوام ہو گئے یا ان کو کوئی ایک اوپر درجہ مل گیا تو وہ کیا چیز ہو گئے اور بس ہم مرد ہیں اور تم تو ایسی ہو اور تم تو ایسی ہو اور تم تو زیادہ جہنمی ہو. نہیں، جو نا انصافی کرے گا اللہ اس کے ساتھ نہیں ہے. کیا اس میں بات کو سمجھنا چاہیے. اور یہ بھی ہمیں پتہ چلتا ہے نا بعض دفعہ الفاظ ہی ہوتے ہیں نا، یہ باتیں ہی ہیں نا جن کو قول زور بھی کہا گیا، قول منکر بھی کہا گیا، یہ باتیں ہی ہیں نا، الفاظ ہیں. یہ الفاظ کے اوپر اللہ تعالیٰ نے فرمایا اللہ تعالیٰ بخشنے والا معاف کرنے والا ہے، یعنی الفاظ پہ بھی پکڑ ہو سکتی ہے لیکن اللہ نے معاف کر دیا تمہیں، شکر ادا کرو کہ اللہ نے معاف کر دیا، ان الفاظ پہ نہیں پکڑا ہے تمہیں. سے پتہ چلتا ہے یعنی کچھ کیا نہیں، کوئی ایکشن نہیں کیا، صرف منہ سے بولا ہی ہے نا. ہم کہتے ہیں کیا میں نے کیا کہہ دیا، تو دو باتیں تمہیں کہہ دی تو تم نے اتنا مائنڈ کر لیا، وہ تم سمجھتے نہیں ہو کہ الفاظ کیا چیز ہوتے ہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے سبحان اللہ کہ لوگوں کو اوندے منہ جہنم میں گرانے والی زبان کے سوا اور کیا چیز ہے، زبان ہی تو ہے. زبان کی کاٹ ہے جو جہنم میں گرا دے گی اوندے منہ، خاص کر جب انسان کو غصہ بہت ہوتا ہے اور جذبات بہت ہوتے ہیں، پھر تو بول بول کے بول بول کے پھر تو کوئی حد ہے ہی نہیں ہے نا. لیکن اس وقت ہم یہ نہیں سوچتے، اب یہ بھی کہتے ہیں غصے میں ہی کہا تھا نا، میں نے کون سا ایسے ظہار میں نے غصے میں ہی کیا تھا. لیکن غصے میں ہی تو ایسی باتیں زور کی نکلتی ہیں اور منکر کی نکلتی ہیں. یہاں پہ کہہ دیا جاتا کہ نہیں کوئی بات نہیں کیونکہ غصے میں کہی گئی تھی تو اس لیے کچھ نہیں. نہیں، اللہ تعالیٰ نے معاف کر دیا، لیکن اب کفارہ پھر کس بات کا؟ اس کا مطلب کوئی گناہ، جب کوئی گناہ ہوتا ہے اس کا ہی کفارہ ہوتا ہے نا، نیکیوں کے اوپر تھوڑی کفارہ ہے. یہ آگے آپ کو میں کتنی سخت بات بتانے لگی ہوں جو کفارے کی ہے، وہ جو چھوٹی بات نہیں، وہ آسان والی بات نہیں ہے. اس سے پتا چلتا ہے کہ یعنی یہ گناہ کتنا بڑا ہے جو ایک زبان سے ہو گیا، اور ہم زبان کے گناہوں کو کچھ سمجھتے ہی نہیں. زبانیں چل رہی ہیں اور پتہ نہیں کیا کیا بول دیا، جس سے دوسرے کو تکلیف بھی ہو رہی ہے، دوسرے کی کو یعنی ایک اذیت کے اندر ہے، وہ رو رہا ہے، وہ اس کے اوپر کیا گزر رہی ہے کوئی فرق نہیں پڑتا. یہ زبان کے گناہ کے اوپر ہیں آیات. اس کے بعد ہم سب کو کتنا کیئرفل ہونا چاہیے، مرد ہوں یا عورتیں، کسی کے لیے بھی جائز نہیں ہے. یہ نہیں کہ صرف مرد ہی کر رہے ہیں تو ان کے لیے یہ ہے، تو عورتیں تو جتنی مرضی زبان چلاتی جائیں، نہیں. اور خاص طور پہ جھگڑوں میں یہ بات ہو رہی ہے، ان کے درمیان جھگڑا ہوا تھا، تو اس کا مطلب جھگڑوں کی باتیں بھی نوٹ ہوتی ہیں اللہ کے ہاں. اللہ سننے والا ہے، سن لو، اللہ دیکھنے والا ہے. اللہ نے معاف تو کر دیا لیکن آگے کفارہ دو. جھگڑے کی بات تھی نا، تو کیا ہو گیا، لڑائیوں میں تو ایسی باتیں ہو ہی جاتی ہیں، پھر کیا ہو گیا؟ میں نے کون سا سیریسلی کہا تھا؟ وہ لڑائی ہو رہی تھی، میں غصے میں تھی، میں نے کہہ گئی، میرا دل تو صاف ہے نا، ان باتوں سے نہیں کچھ ہوتا، دل تو صاف ہے، لیکن زبان جو چل رہی ہے اس کے کانسیکوینسز ہیں جو بھگتنے پڑیں گے. پھر سوچتے ہیں ہمیں کون سا کوئی دیکھ رہا ہے اس وقت، نہ کوئی ٹیچر دیکھ رہی، نہ کوئی کلاس والے دیکھ رہے ہیں، کسی کو کیا پتا کہ کوئی جتنی زبان چلاتی ہے. اللہ سمیع اور بصیر ہے. اللہ نے سن لی اس عورت کی بات. سبحان اللہ، صرف یہ نہیں کہ آپ صلی اللہ علیہ وسلم کے پاس آئی جائے اور جب وہ جھگڑ رہی تھی، بلکہ اس وقت بھی سن لی جب اپنے شوہر کے پاس تھی، اس وقت بھی سن لی جب وہ رستے میں بولتی آ رہی تھی، اس وقت بھی سن لی جب آپ صلی اللہ علیہ وسلم کے پاس بیٹھی ہوئی بول رہی تھی. اللہ نے تھرو آؤٹ سن لی. سبحان اللہ. اور اب آپ دیکھیں کہ کفارہ کتنا بڑا ہے، کتنا بڑا اس کا اندازہ آپ یہ اس سے دیکھتے ہیں. والذین یظاہرون من نسائہم، اور وہ لوگ ظہار کرتے ہیں اپنی بیویوں سے، ثم یعودون، پھر لوٹنا چاہتے ہیں. اب ظہار تو کر لیا، اب نہیں، وہ سوری، وہ ہو گیا تھا، وہ اس وقت میں کہہ گیا تھا، وہ اس وقت غصے میں بات ہو گئی تھی، چلو جانے دو، اب چھوڑو. اب دوبارہ یعنی رشتے کو جوڑنا چاہتے ہیں، اب دوبارہ تعلق یعنی شوہر بیوی والا رکھنا چاہتے ہیں. سما یا ادونا، لوٹنا چاہتے ہیں. تو لوٹنے کا مطلب کیا ہے؟ اب واپس میاں بیوی بن کے رہنا چاہتے ہیں، تو کیا کریں؟ سما یا ادونا لما قالو، واسطے اس کے جو انہوں نے کہا، یعنی اس سے واپس لوٹنا چاہتے ہیں جو انہوں نے کہا، بات کو ریٹرن کرنا چاہتے ہیں، اب بات کو لوٹانا چاہتے ہیں، تو کیا کریں؟ فتحریر رقبت من قبل ان یتماسا، تو ان کو چھونے سے پہلے، بیوی سے تعلق رکھنے سے پہلے غلام کو آزاد کرنا پڑے گا. اور غلام کو آزاد کرنا کوئی آسان بات نہیں تھی، غلام ظاہر ہے پیسوں کے آتے تھے، سمجھ لیں جیسے کہ آپ کہہ سکتے ہیں کہ آپ کے پاس گاڑی ہے، آپ کو گاڑی ڈونیٹ کرنی پڑے گی. آسان ہے کوئی ہے؟ چاہے ہمارے پاس دو تین بھی گاڑیاں، پھر بھی دیکھیں ایک ضرورت کی چیز ہے نا، ایک خریدی ہوئی چیز ہے. تو وہ غلام ہوتے تھے اس زمانے میں، اگر آج نہیں بھی ہیں لیکن یہ سمجھیں گے یہ کوئی چھوٹی چیز نہیں تھی. اور یہ بھی اس سے ہمیں پتہ چلتا ہے کہ دیکھیں اللہ تعالیٰ نے اس طرح سے غلامی کو بھی ابولش کر دیا نا. اور ایک اور بات نوٹ کیجئے کہ یہ جو کفارہ ہے نا گردن آزاد کرنے کا، یہ آپ نوٹ کریے گا بڑے بڑے گناہوں کے لیے، بڑے بڑے گناہوں کے لیے. اب یہ جس کو ہم نہیں کچھ گناہ سمجھتے نا، چند الفاظ ہی تو بولے ہیں، میں نے کیا کہہ دیا ہے، مگر اللہ کے ہاں وہ کتنا بڑا گناہ ہے، یہ انسان کو سمجھنا چاہیے. और ये किसको करना है, ये किसके ऊपर है पेनल्टी? औरत के ऊपर नहीं है, जिस आदमी ने बोले हैं उसके ऊपर है। कहा चलो अब करो गुलाम आजाद। मैंने सोचेंगे अगर आज के वक्त के अंदर ये हो जाए कि जो कोई ऐसी बात करे तो फिर उसको अपनी यानी अपनी गाड़ी देनी पड़ेगी, कौन सा आदमी फिर उसके बाद बोलेगा, कितनी बड़ी पेनल्टी है उसके ऊपर। अच्छा ये नहीं कर सकता कि चलो आज ताल्लुक हो गया फिर उसके बाद कर दूंगा, नहीं, पहले ये करोगे तो फिर ये तुम्हारी बीवी के तौर पे तुम वापस इसको ले सकते हो। ज़ालिकुम तू आदूना बिही, ये बात तुम नसीहत किए जाते हो साथ इसके, यानी ये तुम्हें नसीहत की जाती है ताकि आइंदा के लिए तुम इससे सबक हासिल करो कि ये नहीं बोलना। वल्लाहु बिमा तअमलूना खबीर, और अल्लाह ताला साथ उसके जो तुम अमल करते हो बाखबर है, अल्लाह ताला को पता है। अल्लाह ने किसी को जिम्मेदार बनाया है तो इसलिए नहीं बनाया कि वो ज्यादती करे, बल्कि याद रखिए जिसको जिम्मेदार बनाया है उसकी पूछ ज्यादा होगी। औरतें को बड़ा शौक है ना कि हम क्यों नहीं बन गए जिम्मेदार घर के, हम क्यों नहीं कवाम बन गए, इसको क्यों बना दिया। तो जिसका मसलन आप घर से बाहर जा रही हैं, आप बड़े बच्चे को अपने घर का यानी इंचार्ज बना के जाती, वापस आएंगी आप पूछेंगी किससे, बड़े से छोटे से या फिर बड़े वाले से जिसको आपने इंचार्ज बनाया, बड़े से पूछेंगी ना, कहेंगी मैंने तुझे इंचार्ज बनाया था, तेरी जिम्मेदारी थी। इसी तरह आदमी की जिम्मेदारी है, घर वाले कुछ गलत करते हैं तो तब भी इससे पूछ होगी, बीवी कोई ऐसी चीजें करती है जो कि नाजायज है और वो उसको नहीं रोकता तो इससे भी पूछ होगी, उससे तो होगी होगी, ये नहीं कि उससे नहीं होगी, उससे भी होगी। औलाद कुछ गलत करती तब भी इससे होगी, दोनों से ही होगी तब, क्योंकि दोनों को ही तब इंचार्ज बनाया गया। लेकिन कहीं गड़बड़ कोई बीवी कर रही है तो तब भी आदमी से पूछ होनी है। कई औरतें बहुत सारे गलत काम करती हैं, मिसाल के तौर पे बेपर्द फिर रही हैं, आदमी से भी पूछ है, तुम्हारी रैयत में थी ये, तुम्हें इसका इंचार्ज बनाया गया था घर का, तुमने क्यों नहीं इसको कहा, तुमने क्यों नहीं पूछा, तुमने क्यों नहीं मना किया, समझ आई? तो ये आसान मामला नहीं है। हम इसके ऊपर रोते हैं कि हमें क्यों नहीं बनाया गया, तो ये आप सोचें जिम्मेदारी ज्यादा होगी तो पूछ भी ज्यादा है, उनसे पूछ ज्यादा है। फिर सोचें अगर मसलन मियां बीवी में झगड़ा हुआ तो मियां बीवी के झगड़े का जो जो ज्यादा पूछ होगी उसमें वो भी आदमी से ज्यादा होगी, उसको ज्यादा पूछा जाएगा, उसकी उसकी पकड़ ज्यादा होगी, उसका कसूर अल्लाह के यहां ज्यादा होगा। अगर मियां बीवी में ये मैं इस वक्त बता रही हूं झगड़ा हुआ और कसूर दोनों का बराबर है ना, बराबर पे मैं बता रही हूं, बराबर है तो मियां का कसूर अल्लाह के यहां ज्यादा है, इसलिए कि तुम कमवाम थे, तुम्हें समझदारी करनी चाहिए थी। ये नहीं इसका मतलब है कि औरत के ऊपर कोई बात ही नहीं होगी, लेकिन तुम कवाम बनाए गए तो तुम्हें तुमसे ज्यादा समझदारी की एक्सपेक्टेशन थी। फमल लम यजिद, तो जो कोई ना पाए, यानी क्या ना पाए, रकबा गुलाम ना पाए, फसयाम शहरैन मुततबियैन, तो रोजे रखने हैं दो महीनों के मुसलसल, मिन कबली या तमासा, इससे पहले के छुओ एक दूसरे को। रोजे कौन से, मुसलसल, यानी एक दिन भी रोजा स्किप किया तो फिर दोबारा 60 रोजे रखने पड़ेंगे, एक दिन भी स्किप नहीं कर सकते, ये कितना मुश्किल काम है। फमल लम यस्तते, और तो जो कोई इसकी भी इस्तात नहीं रखता, मसलन है कि ना इतना गरीब है, ना उसके पास गुलाम है, ना वो इतनी ताकत है कि वो दो महीने के रोजे रखे, बूढ़ा है, फइतआम 60 मिस्कीना, तो खाना खिलाना है 60 मिस्कीनों को। ये यानी आप सोचें आम जो कसम का कफारा है ना, अगर आम इंसान कसम तोड़े तो उसके लिए क्या कफारा है कि 10 मिस्कीनों को खाना खिला दो, अगर 10 मिसकीनों को खाना खिला दो, या वहां पे ये है कि 3 रोजे रख दो अगर नहीं खिला सकते 3 रोजों का। यहां पे आप सोचें कि 60 रोजे रखने हैं, कितना ज्यादा है इसका। अब किसी को अपनी जुबान से जिस वक्त तकलीफ दी है और ऐसी बात कह दी है, जो कितनी बुराई की बात है। इसीलिए तो हदीस में आता है ना कि बाज दफा इंसान मुंह से वो बात निकाल देता है जो अल्लाह के यहां इतनी बुरी होती है कि जमीनों आसमान के दरमियान जितनी जगह है उतना वो अपना ठिकाना जहन्नुम में बना लेता है। तो अल्लाह ने औरत का कैसे दिफा किया? मर्द औरत को इस तरह से नहीं कर सकता कि ऐसी बातें उसके ऊपर कभी इल्जाम लगा दे, कभी उसको ऐसी अजियत वाली बातें कहता रहे। आप देखें, रोजा जानबूझ के तोड़ा जाए तो फिर 60 दिन के मुसलसल रोजे रखने का है रोजा, तो ये देखें अब इसकी बात के ऊपर ये कितना हो गया, कितना जरूरी है कि बातें यानी अपनी जुबान का इस्तेमाल बहुत एहतियात से किया जाए। अब ये जो बंदा यानी जिसको ये पेनल्टी लग गई तो फिर तो वो अगली दफा तो तौबा कर लेगा, अगली दफा तो कभी वो बहुत सोच के बोलेगा, अल्लाह ताला ने इसको इतना बड़ा मामला बनाया है, यानी कोई छोटी बात नहीं है। तो जब हजरत खौला बिनते सालिबा को आप सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया ना कि उसको कह दो कि गुलाम आजाद कर दे, तो फरमाने लगी कि उसके पास कहां गुलाम है, वो तो बहुत मिस्कीन आदमी है। आपने फरमाया अच्छा फिर वो 2 महीने के लगातार रोजे रख ले। फरमाने लगी हुजूर वो तो बहुत बूढ़े आदमी है, कमजोर है, उन्हें 2 महीने के रोजों की कहां ताकत है। तो फिर आपने फरमाया फिर 60 मिस्कीनों को 1 वस्क खजूरें दे दे। तो फरमाती हैं कि या रसूलल्लाह उस मिस्कीन के पास ये कहाँ है, उनके पास तो ये भी नहीं। आपने फरमाया अच्छा आधा वस्क खजूरें मैं अपने पास से उनको दे देता हूँ, बाकी मतलब मैं अपनी तरफ से तुम्हें दे देता हूँ कि वो इससे वो कर लें। तो उन्होंने फिर फरमाया कि मैं खुद अपने पास से बकिया अदा कर देती हूँ। तो आपने फरमाया कि ये तुमने बहुत अच्छी खैरख्वाही की, बहुत अच्छी ये काम किया तुमने, ये जाओ और अदा कर दो। यानी उनके खामिन ना तो कुछ ज्यादा मालदार थे, ना ही वो कोई ज्यादा ताकतवर थे, ना ही जवान थे, तो वो कैसे करते, वो बीमार भी यानी एक बूढ़े भी थे और फिर एक मिस्कीन भी थे। तो इन्होंने फिर हेल्प की अपने खाविंद का कफारा अदा करने में, खुद इन्होंने अपने माल में से हेल्प की, हालांकि औरत के ऊपर नहीं है लेकिन उन्होंने एक नेकी की। या आपने फरमाया कि तुमने बहुत अच्छा किया, बहुत अच्छा, ये जाओ ये अदा कर दो और अपने खाविंद के साथ जाके रहो। तो इससे हमें ये भी पता चलता है कि औरत का जो अपना माल है वो खाविंद के पूछे बगैर भी सदका कर सकती है या अदा कर सकती है या दे सकती है जहां पे भी उसने देना। ذَلِكَ لِتُؤْمِنُوا بِاللَّهِ وَرَسُولِهِ, ये ताकि तुम ईमान लाओ अल्लाह पर और उसके रसूल पर। यानी ये इसलिए कि तुम ईमान लाओ अल्लाह और उसके रसूल पर, लेकिन ये तो पहले ही मुसलमान है तो फिर क्यों कहा जा रहा है ये इसलिए है कि तुम ईमान लाओ अल्लाह पर उसके रसूल पर। यानी इसलिए कहा जा रहा है कि अमली ईमान लेकर आओ, जिसमें कि अमली ईमान कौन सा होता है, जिसमें अल्लाह रसूल की कोई नाफरमानी ना हो, वो अमली ईमान है। यानी हकीकी ईमान लाओ। हकीकी ईमान वही है जिसमें सिर्फ जुबानी दावे नहीं है। मैंने आपको लास्ट टाइम भी बताया था कि ईमान लिप सर्विस नहीं है कि मुंह से ईमान ईमान ईमान, हम ईमान वाले, हम ईमान वाले, ये ईमान नहीं है। ईमान के लिए जरूरी है कि अल्लाह रसूल की इताअत की जाए, तो ताकि तुम्हें आइंदा के लिए पता चलेगा। तो ये ईमान अल्लाह ताला को चाहिए। तो अपने ईमान को इंसान जब ये कफारा भी अदा करेगा तो उसका ईमान भी और बढ़ेगा, क्योंकि देखें जो कोई अल्लाह की खातिर कुछ देता है तो उसका भी ईमान बढ़ता है। जो कोई रोजे इतने रख लेगा उसका कितना ईमान बढ़ेगा, जो मिस्कीनों को खाना खिलाएगा उससे भी ईमान बढ़ेगा। तो हकीकी ईमान तुम्हारे अंदर आ जाए। اور یہاں سے ہمیں یہ بھی پتہ چلتا ہے کہ جو گناہ ہوتا ہے نا اس سے اللہ تعالیٰ سے تعلق میں فرق آتا ہے، دوری آتی ہے، اور جب انسان کفارہ ادا کرتا ہے اس کو یہ فکر ہوتی ہے، کفارہ دیکھیں وہی ادا کرے گا نا جس کو فکر ہوگی کہ میں اس گناہ کو دھو دوں، دنیا میں ہی دھو دوں اپنے اوپر سے، تو پھر وہ واپس اللہ تعالیٰ کی طرف اس کی جو دوری ہوئی ہوتی ہے وہ دور ہو جاتی ہے۔ وَتِلْكَ حُدُودُ اللَّهِ، اور یہ اللہ کی حدیں ہیں، یاد رکھو حدیں، کے حد کیا ہوتی ہے، حد باؤنڈری کو کہتے ہیں نا، یہ اللہ کی حدود ہے، یعنی اللہ کی بنائی ہوئی باؤنڈریز ہیں جس سے آگے نہیں جایا جا سکتا۔ اور آپ دیکھیں گے جہاں جہاں طلاق کے اور نکاح کے اس قسم کے آئلی زندگی کے معاملات آتے ہیں قرآن میں، اس کے احکامات آتے ہیں، وہاں پہ حدود کی بات آتی ہے، یہ آپ نوٹ کریے گا سورہ وغیرہ میں بھی اسی طرح، کیوں حدود کی بات آتی ہے، اس لیے کہ انسان کو پتا چلے کہ یہ، یعنی حد وہ چیز ہوتی ہے نا، کہتے ہیں یہ حد لگا دی ہے، اس سے آگے نہیں جانا، یہ باؤنڈری ہے، اس کو کراس نہیں کرنا، یعنی یہ اتنی امپورٹنٹ چیزیں ہیں، یہ ایسی معمولی بات نہیں ہے، یہ حدود ہیں اللہ کی۔ تو وہ جو ایمان والا ہو وہ حد کے اندر رہے، یہ چھوٹی چھوٹی باتیں نہیں ہیں، یہ حدود ہیں، اسی لیے تو اللہ کی حد کو کسی نے کراس کیا تو اتنی بڑی پینلٹی ہے اس کے لیے، ان کی خلاف ورزی نہ کرنا۔ وللکافرین عذاب علیم، اور کافروں کے لیے دردناک عذاب ہے۔ کافر کون، یہاں پہ کون ہے کافر، یہاں پہ تو حولہ بنت صالبہ اور ان کے ہسبینڈ کی بات ہو رہی تھی، تو کافر کی کدھر سے بات آئی، کیا سوچتے ہیں آپ، قرآن کریم میں جہاں پہ بھی کافر کی بات آ رہی وہاں پہ کانٹیکسٹ کو بھی دیکھنا ضروری ہے، یہ قانونی کافر نہیں ہے جو جس کا مثلا کہا جائے کہ یہ قانونی طور پہ بس یہ کافر ہے، جو ہوتے ہیں یہ ہے عمل میں کفر، عملی کفر ہے، اور عملی کفر کب ہوتا ہے، جب انسان اللہ کے کسی حکم کا انکار کرتا ہے، اس کو توڑتا ہے، اللہ کا حکم آ جائے اس کو توڑ دیا جائے، اللہ نے جو حد لگا رکھی ہے اس کو کی پرواہ نہ کی جائے، اس کو کچھ نہ سمجھا جائے، تو یہ ایسے ہی ہے جیسے کفر کرنا ہے، ان کو کافر قرار دیا گیا، اگر تم نہیں پرواہ کرو گے اللہ کی حدوں کی تو کافروں کے لیے، کافر کون ہوتا ہے، انکار کرنے والا، جو اس کا انکار کر گے گا اس کے لیے دردناک عذاب ہے۔ تو یہ وہ ان کافروں کی نہیں بات ہو رہی ہے، قریش مکہ کی بات ہو رہی ہے، جی فلاں کی بات ہو رہی ہے، ان کی بات، ان کی بات یہاں پہ کہاں سے آ گئی، یہ سوچے ان کے لیے بھی عذاب علیم ہے جو اللہ کی حدوں کو کچھ نہیں سمجھتے، نہ مانتے ہیں، اور اپنی منمانیاں کرتے ہیں ان معاملات میں، طلاق اور نکاح اور ان کے، وہ کہتے ہیں ہمیں زیادہ پتا ہے کہ آج کے زمانے میں کیسا چلنا، اللہ کی احکامات جو ہوتے رہے، اگر آپ سورہ بقرہ میں نکال کے دیکھیں طلاق اور نکاح کے اتنے سارے معاملات وہاں پہ ایسے یعنی ڈیٹیل کے اندر بتائے گئے ہیں کہ اس کے بعد کوئی انسان ان حدوں کو کراس کرے اور پھر سوچے کہ میں اپنے آپ کو ایمان والا کہتا ہوں۔ وہاں پہ اللہ تعالیٰ نے فرمایا جو وَمَنْ يَتَعَدَّ حُدُودَ اللَّهِ فَأُولَئِكَ هُمُ الظَّالِمُونَ، جو اللہ کی حدوں کو تجاوز کرتا ہے وہ ظالم ہے، اور میں نے آپ کو بتایا تھا کہ ظالموں کو کے لیے قیامت کے دن نور نہیں ہوگا، اندھیروں میں ہی ہوں گے وہ، اور یہاں پہ ظلم ہوتے ہیں اس کے بعد بھی ہم کہتے ہیں ہم تو بڑے اچھے مسلمان ہیں، ہم نے کیا کیا، ہم کلچر کو دیکھ کے چلتے ہیں طلاق اور نکاح میں، ہم اسلام کو دیکھ کے تو نہیں چلتے، ہم یہ تو نہیں سمجھتے کہ یہ اسلام کے جو احکامات ہیں طلاق اور نکاح کے یہ مجھے کوئی جاننے ضروری ہیں اور میں نے ان کے اوپر عمل کرنا ہے، ہم میاں بیوی کے جو تعلقات کی باتیں ہیں اور معاملات کی باتیں ہیں نا یہ آسان باتیں نہیں ہیں، یہ بڑی ذمہ داری کی باتیں ہیں، ان کے معاملات کو کوئی بچوں کا کھیل نہ سمجھے، آج کل شادیاں جو ہے نا وہ شوشہ زیادہ بن گئی ہیں اور سمجھ کسی کو ہے نہیں کہ ذمہ داریاں اس میں کیا ہیں یا کیسے چلنا ہے یا کون سی چیزیں پروہیبٹیڈ ہیں اس میں بالکل نہیں کرنی، کون سی چیزیں جو حدود ہیں اللہ کی ان سے آگے نہیں بڑھنا، کوئی پتہ نہیں، ज्यादा इस चीज के ऊपर फोकस है कि मूवियां कैसे बनेंगी, फोटोग्राफी कैसे होगी, नाच गाना क्या होगा, इन चीजों के ऊपर फोकस है। इसीलिए ना तलाक के मामलात पता होते हैं, जो मर्जी करते रहते हैं घरों के अंदर अंदरूनी खाना क्या हो रहा है किसी को नहीं पता, वो जायज ताल्लुक से रह भी रहे हैं या नहीं ये भी नहीं जानते, वो इल्म ही नहीं है। क्योंकि शादी एक कोई जिम्मेदाराना चीज नहीं, कोई इंस्टीट्यूट नहीं है, वो बस ऐसे ही खेल तमाशा ही है। जब देख ले ना आप, क्या फोकस किसके ऊपर होता है, कौन बिठा के बताता है कि क्या है निकाह की जिम्मेदारियां क्या हैं, क्या मर्द की हकूक हैं, क्या औरत के हैं, क्या करना है क्या नहीं करना, क्या जायज है क्या नाजायज है, हलाल और हराम क्या है, कहां पे किसी को पता है। तो ये हुदूदुल्लाह है, याद रखे अल्लाह की बनाई हुई हदें हैं। दुनिया में जो हुदूद होती हैं, आप बॉर्डर क्रॉस करके देखें तो किसी कंट्री का नहीं कर सकते, लेकिन अल्लाह की हदों को कैसे तोड़ा जाता है, इन बाउंड्रीज को क्रॉस किया जाता है, फिर उसके बाद भी हम अच्छे मुसलमान हैं। तो दीन सिर्फ नमाज रोजे का नाम नहीं है, दीन हर शोभा जिंदगी में है, और आईली जिंदगी के अंदर जो हमारी घर की जिंदगी है इसमें भी है। कोई भी किसी पे ज्यादती नहीं कर सकता, इसी वजह से आपने देखा है ना निकाह के खुतबे में भी तकवा की बार बार बात आई है, तकवा, तलाक के मामलात में हुदूद की। और बाज दफा मुंह से निकालेगा यही अल्फाज, देखिए अब ये कहने को अल्फाज हैं लेकिन तलवार का जख्म भी भर जाता है, जुबान का जख्म नहीं भरता, ये दिल को चीर जाते हैं। तो बाज दफा मजाक मजाक में कई भी बात बहुत आगे तक बढ़ जाती है। तो सिर्फ ईमानी दावे ना करो, अमली ईमान लेकर आओ, समझो ये इन बातों को। और अल्लाह ताला ने यहां पर देखिए जिस तरह से अहमियत दी है एक खानदान को, कि इसका मतलब पता चलता है ना यहां से कि ये पूरा किस्सा जब आप पढ़ते हैं कि ये चीज खानदान का जो इंस्टीट्यूट है ये अल्लाह ताला के नजदीक एक बॉन्ड इनका बने रहना ये कितना इंपॉर्टेंट है। अब इस सूरा के अंदर हालांकि आगे नजवा की बहुत बात हुई है, सरगोशियों की बहुत बात हुई है, लेकिन इस चीज को उनको अल्लाह ताला ने ढील दी, उनको अल्लाह ताला ने बहुत मौका दिया, बहुत वक्त दिया, जो आप सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ बातें करते थे और ऐसी करते थे। यहां पे एक औरत ने सिर्फ एक बात निकाली है मुंह से और फौरन आयतें उतर गई। वहां पे मुनाफिकीन का आगे जिक्र है, उनका भी कलाम बंद दरवाजों में ही हो रहा है, इस्लाम के खिलाफ साजिशें कर रहे हैं, फौरन उनके ऊपर कोई इस तरह की चीज नहीं आ गई। इसके लिए अल्लाह ताला ने फौरन ऐसी आयात उतारी ये जो इन इस मामले को सॉल्व करने वाली थी। देखिए खानदान मजबूत होगा, माशरा मजबूत होगा। हम सोचते हैं ना सबसे बड़ा मसला ये है आज का कि ये हो रहा है ये हो रहा है ये हो रहा है, लेकिन ये एक बहुत बड़ा मसला है कि खानदान टूट रहे हैं। और हम सब के लिए जरूरी है कि हम अपने खानदानी मैटर्स को दुरुस्त करें, क्योंकि अल्लाह ताला के नजदीक ये बहुत बड़ी बात है और खानदानों के अंदर ही ज्यादतियां होती हैं, मामलात में जुल्म होते हैं। तो मुनाफिकीन का अगर हमसे पूछा जाए तो हम कहेंगे मुनाफिकीन का मामला बहुत बड़ा मामला है, सबसे पहले उनकी बात आनी चाहिए। सबसे पहले इस सूरत में देखें औरत की बात आ गई, शुरू ही औरत की बात से हुई, मुनाफिकीन की बात बाद में आ रही है। हमारे नजदीक तो मुनाफिकीन की बात बहुत बड़ी बात है ना, वो कितनी बड़ी साजिशें कर रहे हैं। दूसरी आप ये बात देखें, एक बहुत सोचने की बात कि ये औरत जो थी, जब आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया कि मुझे तो नहीं पता, मेरे तो यही पता है अब तो तुम उसके ऊपर हराम हो गई हो, कि वाकई आपके नजदीक और तो कोई हुक्म नहीं आया था, तो उन्होंने ये नहीं किया कि वो उठ के वहां से चली गई और फिर लोगों में बातें कर रही हैं, देख लो ये दीन कैसा है, देख लो इसने तो हमारे लिए कितने मसले पैदा कर लिए, हमारे तो घर टूट गए, ये ऐसा दीन, ये ऐसा दीन, ये वो, और बुराइयां कर रही हैं और ये कहां आजकल हो सकता है, और वैसे तो बड़े बनते हैं ऐसे तो ये, लेकिन देखो इस तरह से करते हैं, कितनी बातें होती, ये काम मुनाफिकीन का था। वो वहीं बैठी रोती रही, वहीं बैठी, नहीं आप कोई हल निकाले, नहीं आप कोई, उन्होंने कहा हल यहीं से निकलना, ईमान था ना अंदर। ये होती है बात कि जब इंसान में सिंसेरिटी होती है, वफादारी होती है किसी मिशन से, किसी काम से, किसी मकसद से और दीन से, तो वो ऐसे जाके बातें नहीं बनाता फिर, चाहे किसी जगह पे भी हो आप, चाहे किसी इदारे में हैं, किसी जगह पे भी आपको वहां भी शिकायत हो सकती है, लेकिन उसके बाद क्या है, वहीं पे शिकायत को दूर करें, वहीं पे बैक एंड फोर्थ बातचीत करें, इख्तलाफ को, हो सकता है इख्तलाफ कहीं पे भी हो सकता है, वहीं पे इख्तलाफात को खत्म करें, लेकिन ये ना करें कि बाहर जाके अब इधर सरगोशियां, उधर चुगलियां, उधर ग्रोह बंदियां, ग्रुप बना लिए, ये बना लिया, ये दुरुस्त नहीं है। दो काम करने चाहिए, जब कभी कहीं जगह पे आप किसी जगह काम करते हैं, पढ़ते हैं, कहीं आपको किसी अपने ऊपर वाले से इख्तलाफ हो जाता है, अमीर से इख्तलाफ हो जाता है, तो क्या करें, प्रॉपर चैनल पे जिदाल करें, बाहर जाके ग्रुप ना बनाएं, और नंबर टू अल्लाह से फरियाद करें कि अल्लाह ताला तू ये दिलों में डालने वाला ना, जैसे हजरत खौला ने की। कितनी बड़ी बात हमें यहां से समझ आती है हिकमत की। लेकिन आप खुद भी बेचैन रहना, दूसरों में भी बेचैनियां पैदा करना, खुद भी हट जाना, दूसरों को भी हटाने की कोशिश करना, ये तो कोई सही चीज नहीं है, और ना ही इन्होंने ये किया, ये मुनाफिकीन का तरीकाकार था। खुद में भी बेचैनी है, दूसरों में भी, माशरे में भी जाके यही फैला रहे हैं, खुद में भी बदगुमानियां, दूसरों में भी बदगुमानियां फैला रहे हैं, ये नहीं कर रहे कि आके हम अपने मामले को सही से डिस्कस करके उसको किसी चीज के ऊपर यानी कंक्लूजन कर लें, उसका क्लोजर हो जाए, क्लोजर नहीं करना, बस इसी तरह घूमते रहना और शर फैलाते रहना। इन्नल्लज़ीना युहादून अल्लाह व रसूलहू, बेशक वो लोग जो मुखालफत करते हैं। अब मैंने आपको क्या बताया, ये हदीद से लफ्ज है और इसके अंदर सख्ती, शिद्दत, यानी मुखालफत में भी शिद्दत, ऐसे नहीं कि थोड़ी बहुत जत्थेबाजियां, ग्रुप बना लेने, मुखालफाना जज्बात रखने, ये यानी उस मिशन को भी नुकसान देने की कोशिश करना। अल्लाह ताला ने जो अहकामात दिए हैं, जब बंदा उन पे मुतमईन नहीं होता और उनको समझता है कि ये तो अप्रोप्रिएट नहीं है, और इस दौर के मुताबिक, इसके तकाजों के मुताबिक आज के जो सिस्टम होना चाहिए, जो अहकामात होने चाहिए, अल्लाह ताला के दिए हुए अहकामात तो वो तो 1400 साल पहले के हो गए, ये मुखालफतें हैं ना अल्लाह रसूल के खिलाफ। कि अल्लाह की दीवी शरीयत के मुकाबले में अपने कवानीन को ज्यादा अहमियत दे देना कि हम बनाएंगे कानून, अल्लाह की शरीयत नहीं इस काबिल, ऐसे लोग कुबी तु कमा कुबी तल्लदीन मिन कबलिहिम, जलील कर दिए गए, यानी ये जलील हो चुके, कुबी तू जो है ना माजी है, जैसे कि पिछले लोग जलील किए गए, वो जिन्होंने अपने रसूलों को के साथ ऐसा ही किया था, उनकी मुखालफतें की थी, तो देखो फिर उनका हाल क्या हुआ, आद देख लो, समूद देख लो, नूह अलैहिस्सलाम की कौम देख लो, कैसे उनके हाल हुए। वकद अंजलना आयात इन बय्यिनात, और तहकीक नाजिल की हमने रोशन आयात, वलिल काफिरीन अजाब मुहीन, और काफरों के लिए अजाब है रुसवा करने वाला। वो अपने आप को चाहे कहते रहे कि हम मुसलमान हैं, हम तो ऐसे हैं, लेकिन जो मुखालफत करता है और शदीद मुखालफत करता है, शिद्दत है उसकी मुखालफत में अल्लाह और रसूल के खिलाफ, वो जलील हो गए, और पहले नहीं जलील हुए लोग, हुए थे ना। और हालांकि अल्लाह ताला ने तो बिल्कुल हर चीज वाजे कर दी है, हुज्जत तमाम कर दी हुई है, सब कुछ खोल के रख दिया है सामने, फिर भी उनको ये लगता है कि नहीं जी हम सही, हमारी अकलें ज्यादा हैं, आज के हालात सोचें कैसे हैं, आज का देखो कैसा है, आज का वक्त कैसा है, आज के दौर में तो ये नहीं हो, नहीं तो फिर ठीक है, ऐसे लोग उस वक्त पहले भी जलील हुए, अब भी होंगे। बाज लोग दीन का ही मजाक उड़ाते, खुद ही उस दीन पे ही हैं, उसी का मजाक उड़ाते, खुद उसी दीन के हैं या नहीं है वो तो नहीं, लेकिन दावे तो करते हैं ना कि हाँ हम मुसलमान हैं, तुम क्या ज्यादा मुसलमान हो, फिर इसी को नीचा दिखाते हैं, इसी की मुखालफत करते हैं। तो देख लो कि फिर वो रुसवा होंगे, और ऐसे ही काफरों के लिए ऐसा अजाब है। पहले अजाब अलीम की बात आई, अब अजाब मुहीन की बात आई, ये तौहीन वाला। और फरमाया यौमा यबअथुहुमुल्लाहु जमीअ, जिस दिन उठाएगा अल्लाह इन सब को, सब के सब को, फयुनब्बीहुम, फिर वो बताएगा उनको, क्या बताएगा, बीमा आमिलू, साथ उसके जो उन्होंने अमल किए, जो भी अमल किया उनको अल्लाह ताला सामने ला के रख देगा। अहसाहुल्लाहु व नसूहु, अब ये बात बहुत यानी दिल को पकड़ लेने वाली है कि अल्लाह ताला ने फरमाया अल्लाह ने तो गिन के रखा हुआ है और वो भूल चुके हैं। सुभान अल्लाह, कौन कौन से आमाल अल्लाह लाएगा, सब आमाल जिनको वो भुला चुके हैं वो आमाल भी अल्लाह ताला सामने लाके दिखा देगा, खोल के रख देगा। और ये नहीं कि सिर्फ खोल के रख देगा, गिन गिन के अल्लाह ने तो रखे हुए। सोचिए कितनी डरा देने वाली बात है कि इंसान, अच्छा आप बताइए पिछला साल जो गुजरा है आपको याद है इसमें आपने क्या क्या बातें की। हम जब साल का हिसाब करते हैं, अब हमें बहुत दफा आते हैं ये भाई नया साल शुरू हो रहा है, पिछले साल का हिसाब करो, ये करो वो करो, हम हिसाब करते हैं, हमें हिसाब में क्या याद होता है, बड़े बड़े जो इवेंट्स होते हैं बस वही याद होते हैं। मसलन कोई शादी हुई, या कोई बड़ा कोई वाकया, कोई इंसिडेंट ऐसा हो गया, कोई ग्रेजुएशन हो गई, या अल्लाह ना करे कोई हादसा हो गया, तो वो याद रहता है। छोटी छोटी बातें किसको याद रहती हैं, मैंने उस वक्त फलां से फोन पे बात की थी तो मैंने ये कहा था, फलां ने मुझे ये कहां, मेरा याद रहता है, मैं उस गैदरिंग में गई थी, फलां दिन फलां रात में मैं वहां दावत में बैठी हुई थी, मैंने ये कहा था, ये कहां हमें याद रहता है, फलां दिन मैं देर से उठी थी, मेरी नमाज कजा हो गई, ये भी कहां याद रहता है, मैंने कुरान नहीं पढ़ा था, ये कहां याद रहता है, कुछ भी नहीं, ऐसी चीजें हमें याद ही नहीं रहती। ये सिर्फ एक साल की बात हो रही है, पूरी जिंदगी की नहीं बात हो रही, हम भूल गए हैं, हमने किसी को क्या बातें लगा दी, क्या कह दी, क्या सुना दी, क्या चुगलियां कर ली, क्या गिबतें कर ली, वो झूठ जो हमने बोल दिए चलते चलते ऐसे ही बहाने में ही बोल दिए, कुछ भी नहीं याद उसमें से, हम भूल चुके हैं मगर अल्लाह को याद है। और सिर्फ याद ही नहीं, उसके पास रिकॉर्डेड है, और सिर्फ रिकॉर्डेड नहीं, गिन गिन के रिकॉर्डेड है। वो मुंह से निकाली हुई बातें, वो देखें बात सारी उसी के ऊपर फिर आ गई कि मुंह से निकाली हुई बातें जिनको हमने भुला दिया, और वो ये कौन सी याद रखने की इतनी काबिल थी, वो कौन सी इतनी बड़ी बातें थी, वो हमारे लिए बड़ी नहीं थी लेकिन अल्लाह के यहां बहुत बड़ी थी। वो बातें जो रातों को हुई, और वो बातें जो चार दीवारियों के अंदर हुई, जो लोगों से छुपी हुई थी, और मैं खुद भी भूल गई हूं, उन सबको अल्लाह ताला निकाल लाएगा। इंसान सोचता है वो जो मर्जी कुल खिलाए, जो मर्जी करता फिरे, किसी को क्या पता, अल्लाह को पता है। तुम्हें अपने आमाल याद हो ना हो, अल्लाह को याद है। हर इंसान इसी खुशफहमी में जिंदा रहता है कि वो सोचता है कि जैसे मुझे भूल गए वैसे सबको ही भूल गए होंगे। अल्लाह अकबर, इंसान गुनाह करता चला जाता है और कर करके भुलाता चला जाता है, और सोचता है सब माजी बन गया। अल्लाह फरमाता है मैंने तो गिन गिन के रखा हुआ। वो वहां उस मैदान में पता नहीं हजारों साल बाद होगा या सौ साल बाद होगा या कितने सालों बाद, वहां पे उस मैदान में जब तुम खड़े हो गए तो फिर कहा जाएगा याद है फलां फलां दिन इतने बजे तुम फलां से मिली थी और तुमने ये कहा था, याद है ये। अस्तग़फिरुल्लाह, अल्लाहु अकबर। त तब इंसान को पता चलेगा, और फिर उसके बाद तुमने ऐसा किया था, ये देखो तुमने इतनी दफा ये बात कही थी, इतनी दफा ये गालियां दी थी, इतनी दफा ये झूठ बोले थे, इतनी दफा ये गिबतें की थी, इतनी इतनी ये देखो गिन गिन के डेट टाइम डे सब के साथ गिनती के साथ लिखा होगा। अल्लाह ताला ने फरमाया अहसाहुल्लाह, गिन रखा है इसको अल्लाह ने। अल्लाह के हाँ कोई चीज की भी मुश्किल नहीं है कि इतनी दुनिया, हम तो थोड़े से लोगों का रिजल्ट कंपाइल करने लगे तो हमें सारी चक्कर आ जाता है कि हाय कैसे इनके नंबरों को कैसे पकड़ें, किधर से कौन सा कहीं गलती ना हो जाए। अल्लाह के हाँ कोई गलती नहीं, उसने सब गिन के रखा है, तुम भूल गए। अच्छा आप देखें एक बात भूलने में ये भी है, जब इंसान कोई चीज भूल ही जाए तो फिर उसने उससे माफी कहाँ मांगनी, तो इंसान फिर परवाह भी नहीं करता। उसको अपने अच्छे अच्छे कारनामे जरूर याद रहते हैं, हाँ मुझे याद है मैंने वो सदका दिया था वैसे मस्जिद में, इतना मैंने दिया था, हाँ मुझे वो याद है मैंने तो फलां वक्त में ऐसा किया था, ये मैंने फलां को राइड दे दी थी मुझे आज तक याद है। ये अपनी अच्छी अच्छी चीजें तो इंसान ने बड़ी याद रखी होती, लेकिन गुनाहों को भूल जाता, जब गुनाह भूल गया तो माफी भी कहां, या फिर इंसान को गुनाह समझता ही नहीं है, खुद ही को खुद ही जस्टिफाई कर लेता है। उस दिन ऐसी ऐसी चीजें सामने आ जाएंगी। वल्लाहु आला कुल्ली शैइन शहीद, और अल्लाह ताला तो हर चीज पर खुद गवाह है, ये नहीं कि कोई किरामन कातिबीन ही आएंगे को बताने के लिए तो तब पता चलेगा उसको, नहीं वो तो खुद देख रहा है। शाहिद कौन होता है, जो खुद मौजूद हो, जिसकी शहादत हो, जाए वकू के ऊपर कहते हैं वो खुद मौजूद था, इसीलिए तो उसको गवाह बनाया जाता है। कोर्टों में क्यों लेकर आते हैं ना उसको, कहते हैं कि भाई ये चश्मदीद गवाह है, अल्लाह ताला तो खुद गवाह है, वो खुद देख रहा है। तो इंसान तो उस दिन हैरान ही रह जाएगा, हाय ये तो मुझे याद ही नहीं, ये भी मैंने किया था, हाय ये तो मुझे पता ही नहीं। अब याद आएगा ना किस किस पे कितने जुल्म किए, किस किस को कितनी बातें कही, किस किस जगह पे कहां बैठी जहां पे नहीं बैठना था, किस किस के साथ क्या मामलात गलत कर दिए जो नहीं करने थे, किस किस का हक मार लिया मैंने। अल्लाह अकबर, अल्लाह ताला हम सबको माफ फरमाते हैं, अल्लाह ताला उन गुनाहों पर भी हमें माफी की तौफीक दे जो हम भुला चुके हैं, अल्लाह उनको हमारे आमाल नामों से मिटा देना। अलम तरा अन्नल्लाह यालमु मा फिस समावाति व मा फिल अर्द, क्या तुमने नहीं देखा कि अल्लाह तो जानता है जो आसमानों में और जो कुछ जमीन में, तुम्हें ना जानेगा हैं, तुम्हें ना जानेगा, तुम्हारे छोटे छोटे कामों को तुम सोचते छोटे ही तो हैं, ये छोटी सी तो बात है, अल्लाह तो जो आसमानों में और जो जमीन में उसको जानता है, तो तुम्हारी बातें नहीं जानेगा, तुम छुप सकते हो क्या उससे, वो तो एक चूंटी भी अंधेरी रात में काली चूंटी काले पत्थर के ऊपर चल रही हो तो अल्लाह ताला तो उसको भी जानता है, उसकी भी दिल की धड़कन को सुनता है, उसके पैर भी जो लकीर खींचते हैं अल्लाह उस लकीर को देखता है, वो अर्श पे है वो उस लकीर को देखता है जो अंधेरी रात में उसके पैर खींच रहे हैं। उलमा फरमाते हैं कि उसके पैरों की तो कोई लकीर नहीं होती ना, पत्थर पे क्या लकीर बनेगी, लेकिन जिस जिस जगह वो चल रही है और वो जो लकीर बन रही, यानी एक इनविजिबल लाइन, अल्लाह ताला उसको भी देखता। फिर तुम्हारी बातें कहां छुपेंगी उससे, अल्लाह हम कहाँ फरार हों, हमारे पास तो कोई फरार की जगह नहीं है, इसीलिए अल्लाह ताला ने सूरह रहमान में फरमाया ना जाओ भागो, भागो कहाँ भागते हो, आसमानों से निकल जाओ, जमीन के किनारों से निकल जाओ, जाओ जाओ, तुम भाग नहीं सकते अल्लाह से, कोई फरार नहीं है, अल्लाह पनाह है तो तेरे, सिर्फ तेरे दामन रहमत में ही पनाह है और कोई नहीं है जगह जहां हम जाके छुप जाएं, जहां अपने इन सियाकारियों को लेके छुपा दें। किसी गार की को में भी लुकमान अलैहिस्सलाम ने क्या बताया अपने बेटे को कि गार में छुप के भी अमल किया, अल्लाह उस दिन उसको भी निकाल लाएगा, चिटान के अंदर भी कोई अमल है अल्लाह उसको भी निकाल लाएगा, तो किधर जाओगे फिर, اللہ سے بھاگ کے کدھر جا سکتے ہو, اللہ سے چھپا سکتے ہو, جس کی نگاہیں ہر وقت ہمارے اوپر گڑی ہوئی ہیں, اس سے کیسے چھپیں گے ہم؟ اللہ اکبر. لیکن شیطان سب سے زیادہ اسی بات کو تو بھلا دیتا ہے, کوئی نہیں جانتا, کوئی نہیں دیکھ رہا, کوئی نہیں ہے یہاں پر. ما یکون من نجوا ثلاثه الا هو رابعهم, یہ نہ سمجھنا کہ تم کبھی اکیلے ہوتے, تم میں سے کوئی نہیں ہوتا سرگوشی میں تین کی مگر وہ چوتھا ہوتا ہے ان کا. سرگوشیاں چاہے کرو, کانوں میں باتیں کرو, تین بیٹھ کے بات کر رہے ہیں, یاد رکھنا چوتھا اللہ ہے. اکثر دو تو سرگوشی کرتے نہیں کیونکہ وہ کہتے ہیں ہم دو ہی ہیں نا یہاں پہ اور تو کوئی سن نہیں رہا, اکثر جب تین ہوتے ہیں تو پھر سرگوشی کرتے ہیں. وَلَا خَمْسَةٍ إِلَّا هُوَ سَادِسُهُمْ, اور نہ کوئی پانچ بیٹھے اور مگر وہ چھٹا ہے ان کا. وَلَا أَدْنَى مِنْ ذَلِكَ وَلَا أَكْثَرَ, اس سے کم یا اس سے زیادہ, تین سے کم ہو جائے یا پانچ سے زیادہ ہو جائے, یہ سمجھ لو نمبرز کی بات نہیں ہے. بات یہ ہے کہ جدھر بھی تم ہو, چاہے تم خاموشی سے باتیں کر رہے ہو, اللہ اس کو بھی جانتا ہے. یہ تو سرگوشیاں ہیں نا, سرگوشیوں کی پھر بھی ایک آواز ہوتی ہے, یہ ہوتی ہے تو دوسرے کے کان میں جاتی نا, وہ سرگوشیاں جو انسان دل ہی دل میں کرتا ہے اللہ تو ان کو بھی جانتا ہے اور ان کو بھی سن رہا ہے, وہ چاہے نیکی کی ہیں چاہے بدی کی ہیں. دل ہی دل میں تم کہہ رہے ہو, دل ہی دل میں کوئی بات اللہ سے کر رہے ہو یا کوئی منصوبے بنا رہے ہو, کوئی پلاننگ کر رہے ہو, اللہ اس کو بھی جانتا ہے, اس کے تو پیرے تمہارے دلوں پہ بھی ہیں. اب بتاؤ کدھر جاؤ گے؟ اس کی حکومت میں سے کہاں جا سکتے ہو؟ جب انسان اپنے آپ کو بے بس فیل کر لے نا, جب اس کو ریئلائز ہو جائے کہ کہیں جائے فرار نہیں ہے, تو کیا کرنا چاہیے؟ اس طاقت کے آگے, اس قوت والے کے آگے سرینڈر کر دینا چاہیے. پھر اللہ کوئی جگہ نہیں, اللہ میں نے زمین تلاش کر لی, آسمان تلاش کر لی, اللہ میں نے ساری کائنات میں جھانک کے دیکھ لیا, کوئی جگہ ہے ہی نہیں تیرے سے بھاگنے کی, اللہ تو میں تیری طرف ہی آ گیا, تو ہی اپنے غضب سے مجھے پناہ میں لے سکتا ہے. تیرے غضب سے بچنے کے لیے تیری پناہ میں ہی آنا ہے. جیسے ماں ہے نا, بچے کو مارتی ہے مارتی مارتی ہے, وہ بچہ پھر روتا جاتا ہے, ماں سے ہی چمٹ جاتا ہے, وہ کہتا اللہ وہ دیکھیں, وہ اپنے ایکشن سے بتا رہا ہے کہ کوئی اور جگہ ہے ہی نہیں, میری کون سی جگہ ہے, ماں سے نہ چمٹوں گا تو کدھر جاؤں گا, اللہ ہم بھی تیرے دامن رحمت میں نہ آئیں گے تو کدھر جائیں گے, ہمیں کوئی پناہ دینے والا نہیں, کوئی ذات نہیں تیرے سوا جو ہمیں بچا لے اس دن کی سختی سے, تو ماں مارے جائے گی, وہ بچہ اتنا ہی رو رو کے بھی چمٹتا جائے گا. وہ یہ نہیں کہتا کہ اچھا تو مارتی ہے تو میں کہیں اور چلا جاتا ہوں, اس کو پتا ہے کہ اس کے سوا میرا ہے ہی کون, ہمارا بھی اللہ کے سوا کوئی نہیں. اللہ گوار ہے نا اس بات کا, اس بات کا تو گوار ہے نا کہ ہمارا تیرے سوا کوئی نہیں, ہم اس کو مانتے ہیں, اس کی گواہی دیتے ہیں. جتنے بھی خطا کار ہوں, جتنے بھی سیاہ کار ہوں, یہ سیاہ کاریاں لے کے ہم نے تیرے پاس ہی آ جانا کہ تو ہی مٹا سکتا ہے اور کوئی نہیں مٹا سکتا, تو ہماری سرگوشیوں کو بھی جانتا ہے جو ہمارے دلوں میں ہوئی اور جو ہم نے کسی سے کری, اور راتوں کی باتوں کو بھی جانتا ہے اور دن کی بھی, اور دل کے خیالات بھی اور ارادے بھی اور نیتیں بھی. فرمایا ہوا ما ہم این ما کانو, وہ ان کے ساتھ ہے جہاں کہیں وہ ہوں, جہاں کہیں بھی چلے جاؤ وہ تمہارے ساتھ ہے. اب پھر جاؤ گے کہاں؟ دیکھیں جو کوئی نیک لوگ ہوتے نا, ان کے لیے تو یہ بڑی بڑی زبردست بات ہوتی ہے, بڑی خوشی کی بات ہوتی ہے کہ اللہ ساتھ ہے ہمارے. لیکن جو اللہ کا مجرم ہوتا ہے نا, اس کے لیے اس کے اندر بڑا ڈر ہے کہ یاد رکھنا تو نہیں اللہ سے بھاگ سکے گا, وہ جہاں مرضی چلا جا, جہاں مرضی چلا جا وہ تیرے ساتھ. ساتھ مطلب کیا؟ ذات کے اعتبار سے نہیں, اللہ تعالیٰ تو اپنے عرش پہ متمکن, لیکن اللہ اپنی صفات کے اعتبار سے تمہارے ساتھ ہی ہے. یعنی وہ دیکھ بھی رہا ہے, سن بھی رہا ہے, جان بھی رہا ہے, خبیر بھی ہے اور علیم بھی ہے, اور ہر چیز تمہاری اس کے نوٹس میں ہے. وہ شہید ہے, وہ خود گواہ ہے, چشمدید گواہ جس کو کہتے ہیں, آئی وٹنس, وہ خود ہے. ثم ينبئهم بما عملوا يوم القيامة, پھر وہ آگاہ کرے گا ساتھ اس کے جو انہوں نے عمل کیے قیامت کے دن. ان اللہ بکل شیء علیم, ہر چیز کا علم اس کے پاس ہے, ہر چیز کا علم, ہر چیز پہ گواہ بھی ہے اور ہر چیز کا علم. اچھا یہ بتائیں, جب ہمارے کوئی مسئلے ہوتے ہیں, جب ہمارے کوئی معاملات ہوتے ہیں, تو ہم کس سے پوچھتے ہیں؟ ہم کہتے ہیں وہ علم والا ہے, اس سے جا کے پوچھو, اس کو پتا ہے. مثلا گھٹنے میں درد ہے, اس ڈاکٹر کے پاس جاتے ہیں جو جس کو اس کا علم ہے. آپ یہ نہیں کرتے کہ جا کے کسی سٹور پہ کسی دکاندار سے پوچھنے شروع ہو جائیں میرے گھٹنے کا کیا علاج ہے, پاگل پنے کی یہ بات ہوگی نا. آپ اس کے علم والے کے پاس جاتے ہیں. اچھا آپ کی آنکھ میں کچھ مسئلہ ہو گیا, آپ آنکھ کے ڈاکٹر کے پاس جاتے ہیں کہ اس کے علم اس کو ہے. آپ نے کوئی انویسٹمنٹ کرنی ہے تو آپ اس کے انویسٹر کے کسی جو ان کے بزنس جاننے والوں کے پاس جاتے ہیں, پھر آپ ڈاکٹر سے نہیں پوچھتے. یہ بتائیں, اللہ تعالیٰ تو فرماتا ہے کہ بکل شیء علیم, اس کو تو ہر چیز کا ہی علم ہے. اس کا مطلب جو چیز بھی, جو بھی تمہارا معاملہ ہو, اللہ تعالیٰ کو اس کا علم ہے, اللہ کو پتہ ہے اس کا, اللہ تعالیٰ جانتا ہے اس کے بارے میں, اللہ کے پاس اس کا حل ہے, وہی جانتا ہے. سمجھ, انسان کبھی سوچتا ہے اس کے پاس جاؤں, اس کے پاس جاؤں, اس کے پاس, ہاں نہیں یہ تو اس سے پہلے کی باتیں ہیں, یہ ہمیں کیا بتائیں گی, اور یہ قرآن اور حدیث اور یہ, اور ان سے ان کو کیا پتا. نہیں, اللہ ہر چیز کا علم. تم علم والے کو چھوڑ کے بے علموں سے پوچھتے ہو. جس کے پاس ہر چیز کا علم ہے وہ کیا نہیں تمہیں صحیح رہنمائی کرے گا؟ آپ نے دیکھے نا, آپ نے گھٹنے کا علاج کسی دکاندار سے نہیں کرایا کیونکہ آپ کو پتا ہے اس کو نہیں علم. لیکن کیا بات ہے کہ زندگی کے معاملات میں انسان اللہ سے, اس کے رسول سے رہنمائی نہیں لیتا, وہ جا جا کے دوسروں سے لیتا. وہ کیا کہتے ہیں کہ یہ بتائیں گے ہمیں کہ ہم نے کیا کرنا ہے اس میں. ہمیں اتنی عقل دنیا کے معاملات میں ہے, ہم نے کس کے پاس جانا ہے؟ اس کا علم والے سے ہی پوچھنا ہے. اور اللہ تعالیٰ فرماتا ہے اس کے پاس ہر چیز کا علم ہے, ہم اس سے رہنمائی نہیں چاہتے. اپنے گھریلو معاملات کی, اپنے ان مسائل کی, اور اس میں سوچتے ہیں یہ آؤٹ ڈیٹ ہو گئے, جبکہ سارا علم ہی اس کے پاس ہے. اسے پاس کوئی ایک چیز کا نہیں کہ یہ صرف نماز روزے کا علم اللہ کے پاس ہے, باقی چیزیں ہم دوسروں سے پوچھیں. نہیں, ہر چیز کا علم اس کے پاس ہے, تمہارے بھی ہر معاملے کا علم اس کے پاس ہے. الم تر الی الذین نهوا عن النجوا, کیا تم نے ان لوگوں کو نہیں دیکھا جو روکے گئے نجوا کرنے سے؟ وہ کون سے لوگ تھے جو روکے گئے نجوا کرنے سے؟ دیکھیں, یہ جو یہود تھے نا, یہ ایسا کام کرتے تھے کہ یہ آپس میں سرگوشیاں کرتے تھے, جس سے مسلمان جو تھے وہ بڑے رنجیدہ ہوتے تھے, تنگ دل ہوتے تھے کہ یہ کوئی ہمارے بارے میں پتہ نہیں دے. ویسے بھی انسان کو ہو جاتا ہے نا کہ اگر کوئی آپ کہیں جائیں اور وہاں پہ کوئی مثلا آپ انٹر ہوئے تو کوئی دو لوگ ایک دم باتیں کرنا شروع ہو جائیں, ساتھ آپ کی طرف بھی دیکھے, ساتھ کچھ بات کریں, تو آپ دل میں خام خواہ آنا شروع ہو جاتا ہے کہ آئی پتہ نہیں ہماری کیا بات کر, پتہ نہیں کیا بات ہے, پتہ نہیں میرے کپڑے ٹھیک ہے کہ نہیں, پتہ نہیں میں نے کچھ ایسے تو نہیں میرے منہ پہ لگا ہوا, کیا ہو گیا, یہ کیوں کچھ میرے بارے میں ہی کہہ رہے ہوں گے, تو ایسے وسواس آتے ہیں نا. تو یہ یہود اور منافقین دونوں یہ کام کرتے تھے, آپس میں سرگوشیاں کرتے تھے, مسلمانوں کی طرف دیکھ 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 دوسرے کی کو آنکھوں سے اشارے کرتے تھے. مسلمان کہتے شاید ان کو پتہ نہیں کوئی خبر پہنچ گئی ہے, پتہ نہیں کوئی یہ تو نہیں کہ ہمیں کوئی مسلمانوں کا لشکر کہیں شکست کھا گیا ہے, یا کوئی مسلمانوں کے پر کوئی آفت آنے لگی ہے, یا کوئی اور ایسی بات ہو گئی ہے, یا ہمارے جو بھائی جہاد پہ گئے ہیں وہ قتل ہو گئے ہیں, یا پتہ نہیں کیا ان کے پاس کوئی نیوز آئی ہے, یا پتہ نہیں ہمیں نقصان دینے کے لیے کوئی باتیں کر رہے ہیں. تو جب انہوں نے کئی دفعہ ایسا کیا تو آپ صلی اللہ علیہ وسلم نے ان کو روک دیا کہ اب آپ نے سرگوشیوں میں بات نہیں کرنی, لیکن وہ پھر بھی باز نہیں آئے. تو اللہ تعالیٰ نے فرمایا الم ترى الذين نهوا عن النجوى, کیا تم نے ان لوگوں کو نہیں دیکھا جن کو منع کیا گیا تھا کہ نہیں سرگوشی کرنی, ثم يعودون لما نهوا عنه, پھر وہی کام کرتے ہیں جس سے ان کو منع کیا گیا. وَيَتَنَاجَوْنَ بِالْإِسْمِ وَالْعُدْوَانِ وَمَعْصِيَةِ الرَّسُولِ، اور گناہ کے اوپر سرگوشیاں کرتے ہیں اور زیادتی کے اوپر اور رسول کی نافرمانی پہ. یعنی کوئی نئی بھی بات ہوتی تھی نا، وہ بس ایسے ہی کرتے تھے تاکہ مسلمان بے چین ہو، تاکہ ان کو پریشانی ہو، بس ہنس رہے ہیں، کبھی کچھ ایسی بات کر رہے ہیں، اپنا گروپ سا بنا کے بیٹھے ہوئے ہیں اور اس کے اندر باتیں کر رہے ہیں. تو آپ صلی اللہ علیہ وسلم کی یا تو کسی حکم کی مخالفت میں بیٹھتے تھے یا کوئی اور مسلمانوں کے اوپر کوئی بات کرنے کے لیے بیٹھتے تھے، بعض دفعہ سے جس پریٹینڈ کرتے تھے. تو اللہ تعالیٰ نے فرمایا کہ نہیں، ایسی کوئی چیز نہیں کرنی، ایسی ایک دوسرے کے ساتھ کوئی ایسی نجوا نہیں کرنی جو گناہ کی ہو، زیادتی کی ہو، رسول کی نافرمانی کی ہو. تو یہ کام کس کا تھا؟ منافقین کا اور یہود کا. اب یہاں سے نا سرگوشیوں کی بات آپ بہت زیادہ پڑھیں گے آگے تک، یہ آیت 7 سے دیکھیں شروع ہو گئی ہیں سرگوشیوں کی بات، اور آداب سکھائے جائیں گے کہ کیسے مسلمان معاشرے میں ہر ایک کو دوسرے سے جس کو کہیں گے کہ ایک سلامتی پانے والا ہونا چاہیے. اسی لیے ہمیں دیکھیں سلام کا کہا گیا کہ آپ سلام کرو ایک دوسرے کو، کہ آپ السلام علیکم، یعنی آپ کے اوپر سلامتی ہو، آپ مجھ سے سلامت رہیں گے، میرے سے بھی سلامت رہیں گے. آپ نے ایک دعا دوسرے کو دے دی، میرا بھی کوئی شر نہیں آپ کو پہنچے گا. تو اللہ تعالیٰ چاہتے ہیں کہ مسلمان معاشرے میں ایک ایسی فضا ہو جس میں سب امن و امان کے ساتھ رہیں، ایک دوسرے کے ساتھ مل جل کے رہیں، ایک دوسرے کو تکلیف نہ دے، ایک ایسی معاشرے کے اندر بے چینی اور وہ نہ ہو کہ لوگ ایک دوسرے سے خوف زدہ رہے، یہ اب مجھے نقصان دے گا، وہ میرا دشمن، وہ میرا، ایسے نہ ہو. بلکہ مسلمان ایک، جیسے آپ کو بتایا گیا کہ ایک دیوار کی طرح ہے، جیسے اس دیوار میں اینٹیں چنی گئی ہوتی ہیں، یا ایک جسم کی طرح ہے جس میں پورا جسم ایک ہی ہے نا، الگ الگ تو نہیں ہے کہ دل الگ دھڑک رہا ہے کہ مجھے کیا انگلی میں درد ہوتی تو ہوتی رہے، گردے کہہ رہے ہیں ہمیں کیا دانت میں درد ہوتی ہے تو ہمیں کیا، ہم تو اپنا مزے میں ہیں نا، ایسے نہیں ہوتا. ایک اس کو تکلیف ہوتی تو سارا جسم تکلیف میں ہوتا. ایسا معاشرہ چاہتا ہے اللہ تعالیٰ کہ مسلمانوں کا معاشرہ ایسا ہو. اب جب نجوا ہوگی تو کیا ہوگا؟ دل میں خامخواہ کی ایک بدگمانی پیدا ہوگی. ان لوگوں کو بھی نہیں چاہیے کہ وہ نجوا کریں، وہ ایسی سرگوشیاں کریں، ان کو منع کیا گیا پھر وہ وہی کام کرتے ہیں جن سے ان کو روکا جاتا ہے. اور جب وَإِذَا جَاؤُوكَ، اور جب وہ آتے ہیں تیرے پاس، حَيَّوْكَ، وہ سلام کرتے ہیں تجھ کو، بِمَا لَمْ يُحَيِّكَ بِهِ اللَّهِ، جیسا کہ نہیں سلام کیا ساتھ اس کے اللہ نے، اللہ نے ایسا سلام نہیں سکھایا، وہ اس طرح سے آ کے سلام کرتے ہیں. کیا ہوتا تھا کہ یہ جب اپنے دلوں کا بغض نہیں نکال سکتے تھے نا، یہودی خاص طور پہ اور ان کی دیکھا دیکھی بعض منافقین بھی، تو کیا کرتے تھے؟ اب دل کے اندر تو جل رہے ہیں، کٹ رہے ہیں، لیکن منہ سے کچھ بول نہیں سکتے. اس لیے کہ آپ صلی اللہ علیہ وسلم کی جان نثار صحابہ تو ایسے تھے کہ کوئی کچھ کہہ کے تو دیکھے، وہ کہتے تھے ہم گردن اڑا دیں گے اس کی اگر اس نے کوئی ایسی بات کی. یہ تو آج ہی بے غیرتیاں ہیں نا کہ آپ صلی اللہ علیہ وسلم کے اوپر کچھ بھی کہا جائے، کچھ بھی کیا جائے، کچھ کوئی پوچھنے والا نہیں، کوئی کہنے والا نہیں، بلکہ لوگ انہیں سے ہمدردی کرنے لگتے ہیں جو کہ الٹا سیدھا بول رہے ہوتے ہیں. اس زمانے میں صحابہ نہیں اس چیز کو برداشت کرتے تھے کہ آپ صلی اللہ علیہ وسلم کے اوپر کوئی بات کہہ دے، فوراً کھڑے ہو جاتے تھے. حضرت عمر کا کتنی دفعہ آپ نے پڑھا کہ انہوں نے فرمایا یا رسول اللہ مجھے اجازت دیں میں اس کا گردن اڑا دوں، تو ان کو پتا تھا کہ ہماری تو جان خطرے میں ہو جائے گی اگر ہم نے کچھ بولا تو، ہم تو زندہ نہیں بچیں گے، یہ تو ہمارے پیچھے پڑ جائیں گے. لیکن اب دل جل رہا ہے، کٹ رہا ہے، تو اب کیا ہے؟ کبھی رائنا کی جگہ ہماری طرف توجہ کریں، اس کی رائنا کر کے کر دینا کہ ہمارا چرواہا. کبھی السلام علیکم کی جگہ کیا کہہ دینا؟ سام علیکم، السام علیکم، یعنی سام مطلب کیا؟ موت، موت ہو تجھ پہ، استغفر اللہ. اور پھر اگر کوئی کہہ دے تو کہیں گے لو ہم نے کب کہا، ہم نے تو سلام کہا، تمہیں ہی نہیں سنتا، لگتا ہے تمہارے کانوں میں کوئی خرابی ہے، اپنے کان ذرا چیک کراؤ، تمہیں نہیں سنائی دیا. اس طرح سے یہ اپنا بغض نکالتے تھے. تو سلام تو ایک سلامتی کی دعا ہے، یہ تو وہ دعا ہے جو اللہ تعالیٰ نے جب آدم علیہ السلام کو پیدا کیا تھا فرمایا تھا جاؤ جا کے فرشتوں کو سلام کرو، دیکھو پھر وہ تمہیں کیا جواب دیتے. یعنی اس وقت کا ہے یہ گریٹنگ، سبحان اللہ، یہ کوئی چھوٹی بات نہیں ہے جو اللہ تعالیٰ نے ہمیں دیا ہے یہ گریٹنگ کا طریقہ، یہ ایک دعا ہے. تو اب یہ इस दुआ को अगर उल्टा सीधा ऐसे करना, बल्कि हम तो खैर जो मुसलमान है आज हमें भी कोई समझ नहीं आती कि हमने सलाम कैसे करना है। बाज लोगों को देखा है वो कहते हैं सलामुअलैकुम, सलामुअलैकुम क्या चीज है, सलामुअलैकुम, सलामुअलैकुम भी कोई चीज नहीं, अस्सलामुअलैकुम है। कम से कम इसको तो हम सही से अदा करें कि जो दुआ है वो वैसे ही दुआ, या उसका कोई और ही मतलब निकला है, या उसका कोई ऐसा मतलब है कि जो कि कुछ भी नहीं मतलब है, या हो सकता है कोई बुरा ही ना मतलब हो। तो आप देखेंगे कितने तरीकों से सलाम किया जाता है, कभी नोटिस करिएगा कैसे कैसे सलाम किए जाते हैं। बच्चों को कभी सलामुअलैकुम, सलामुअलैकुम तो आपने उसको मौत की दुआ दे दी। जब हम उनकी जुबान में तोतली सी जुबान में बोलने की कोशिश करते हैं तो फिर हम क्या कह रहे हैं, उनको बद्दुआ दे रहे हैं। जब ये आके ऐसे कहते थे तो फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब अहले किताब तुम पर आके इस तरह से कहें तो बस वालेकुम कहो, दैट्स इट। ये बुखारी और मुस्लिम में है, यानी जब हमें कोई भी गैर मुस्लिम सलाम करता है तो हम बस वालेकुम कहते हैं, पूरा आपको कहने की जरूरत नहीं, वालेकुम अस्सलाम व रहमतुल्लाह ये करने की नहीं जरूरत है, बस वालेकुम ये जवाब होना चाहिए। तो दूसरा एक ये मतलब भी आता है यहाँ पे, बिमा लम युहयी का भी अल्लाह, यानी अल्लाह आप पर सलाम भेजता है और ये कहते हैं अस्सलामु अलैकुम, ये ऐसे कह रहे हैं और अल्लाह आपके ऊपर सलाम भेजता है ए नबी, ये आपको किस किस्म का सलाम करते हैं। वयकुलूना फी अनफुसिहिम, और वो कहते हैं अपने नफ्सों में क्या लौला युअद्दिबुनल्लाह बिमा नकुल, अल्लाह हमें क्यों नहीं अजाब देता जो हम बातें कह रहे हैं, हम तो इतनी बुरी बुरी बातें कर रहे हैं हमारे पास तो कोई अजाब नहीं आ रहा। जरूर ये कोई नहीं अल्लाह के नबी इसी वजह से कोई अजाब नहीं आता, वरना तो देखें अजाब आना चाहिए था अगर इतने ही सच्चे होते तो। अब देखिए इंसान इतना नादान है कि वो ये सोचता है जब अल्लाह उसको ढील देता है ना, जब अल्लाह ताला उसको मोहलत देता है तो वो अपने अंदर ये समझने शुरू हो जाता है कि मैं ठीक ही तो हूं, अगर मैं गलत होता तो मुझे ऊपर सजा ना आती। आपने नोट किया कि जब हमें कब किस वक्त अपने ऊपर लगता है कि हमने कोई गलत किया, जब कोई आफत आती है तो कहते हैं हाँ ये पता नहीं मेरे से क्या गुनाह हो गया जो ये आई है। लेकिन अगर हालात बिल्कुल ठीक ठीक चल रहे हैं तो हमें लगता है हमने कुछ किया ही नहीं, हम तो बिल्कुल सही हैं। अगर हम कहीं गुनाह करते होते या हम इस मामले में कहीं गलत होते, जो भी जहन में कभी दिल में आ ही जाता है कि ये मैं गलत कर रही हूँ, लेकिन फिर फौरन क्या शैतान डालता है, अगर मैं गलत कर रही होती तो भला मेरे ऊपर कुछ ना आफत आती, भला मेरे ऊपर कोई अजाब ना आ जाता, भला अल्लाह की पकड़ ना आ जाती अगर मैं इतना ही गलत कर रही थी। इसका मतलब कुछ नहीं, इसका मतलब ये कोई इतनी बड़ी बात नहीं है। देखो कैसे शैतान सुझाता है और यही चीज उनको सुझाई। तो कभी ये ना समझे कि अगर कुछ नहीं हो रहा गुनाह करने के बाद तो पता नहीं शायद अल्लाह को नऊज़ बिल्ला पता ही नहीं चला, या फिर मेरे ये तो कोई ऐसा बड़ा गुनाह है ही नहीं कि जिसके ऊपर कोई पकड़ होनी होती, अगर होनी होती तो अब हो ना जाती। ये कभी ना सोचें, क्योंकि वो तो अल्लाह ने आपको मोहलत दी हुई है, वो तो अल्लाह ताला आपको बल्कि थोड़ा टाइम दे रहा तौबा करने का, और हम समझ क्या लेते हैं कि हमें छुट्टी मिल गई, कुछ नहीं होना वोना, अगर होना होता होना जाता अभी, तो शायद अभी नहीं होना तो कभी भी नहीं होना, कयामत के दिन भी नहीं होगा। ये हमारा दिमाग में आता है, कितनी बड़ी हम अपने आप को धोखा देते हैं, कितनी बड़ी गलतफहमी में हम, और ये इतना हमारे साथ कॉमनली होता है। देखिए अपने नोट करेंगे कि कितना कॉमनली होता है ये हमारे साथ, अगर मैं ये हराम कर रही होती, ये हराम खा रही होती, अगर मैं ये हराम काम कर रही होती, अगर ये हराम वाकई होता, ऐसे ही कहने की बातें हैं, अगर ये होता तो भला आज तक मुझे कुछ ना होता, मेरा तो सब कुछ ठीक चल रहा है। जब भी अल्लाह ताला कभी इंसान को किसी मुश्किल में डालता है ताकि इंसान संभल जाए सुधर जाए, तभी वो कभी सोच सकता है, जहन में तभी कभी आता है कि हाँ शायद भाई मेरे से कोई गलती ना हो गई हो, तब जाके कहीं आता है। उसमें भी हम बाज दफा कह देते हैं ऐसी मेरे से क्या बड़ी गलती हो गई कि इतनी बड़ी मुझे सजा मिल गई, तब भी ये यानी हम किसी वक्त मानने को तैयार ही नहीं है कि हमसे कभी गलतियां होती, अच्छे हालात है तो तब भी कुछ गलत नहीं कर रही, सब अच्छा चल रहा है। बल्कि बाज लोग जिनका बड़ा अच्छा सब कुछ چل رہا ہے, پیسے کی ریل پیل ہے, اور وہ ہے, وہ یہ سمجھتے ہیں کہ ہم اچھے ہی ہیں جو اللہ نے ہمیں دیا ہوا یہاں پہ, ہم تو بڑے, ہمیں کیا, ہمیں دیکھو یہاں پہ سب کچھ آسائش ہیں, اس کا مطلب اللہ ہم سے خوشی ہے جو دے رہا ہے ہمیں, یہ ان لوگوں کے اوپر انہوں نے کچھ غلط کیا ہوگا جو ان کے اوپر مسئلے ہیں, ہم نے تو کچھ غلط نہیں کیا, وہ ان کو یہ خوش فہمی ہو جاتی ہے. سیم از دا کیس ہیئر, وہ کہتے تھے ہم ہمارے پر کوئی عذاب نہیں آ رہا, تو اس کا مطلب ہم نے کچھ غلط نہیں کیا, ہمیں اللہ پھر کیوں نہیں پکڑتا بھلا. دیکھو کیسی تھپکی ہے شیطان کی, کیسا انسان کو شیطان دھوکہ دیتا ہے. تو کبھی نہ یہ سمجھے کہ اگر میرے سب چیزیں ٹھیک چل رہی ہیں تو میں بڑی نیک ہوں اس لیے ٹھیک چل رہی ہوں. اللہ معاف کرے پھر جس انسان کو اللہ ڈھیل دے دے اس دنیا کے اندر اور پکڑے قیامت کے دن, وہ تو بڑا ہی خسارے میں ہے, کیونکہ اس دن کی پکڑ تو بہت سخت ہوگی. کبھی اس سے دلیر نہ ہو, سمجھیں جو گناہ ہیں ان کو ایکسیپٹ کریں کہ یہ غلط ہے. حسبہ جہنم یصلونہا, ان کے لیے تو جہنم ہی پھر کافی ہے, وہ داخل ہوں گے اس میں. فبئس المصیر, پس بدترین ٹھکانہ ہے, بہت برا ٹھکانہ ہے,